أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى درود بھیجیے بہترین نماز کیسے پڑھیں اس سلسلے کا درس نمبر 35 مستحب نمازوں کے فقہی احکام جاری تھے اور بہت اہم مستحب نمازیں کہ جن کا عام طور پر زندگی میں جن سے بہت زیادہ واسطہ پڑتا ہے ان کا آج سے ذکر شروع کر رہے ہیں. نوافل یومیہ پر تو ہماری پچھلی نشست ہو چکی ہے, آج ہے نماز وحشت قبر کے فقہی مسائل. دیکھیے یہ جو نماز وحشت قبر, یہ عام طور پر مستحب نمازوں کے اندر علماء اس کو لکھتے ہیں اور یہ نماز تین ناموں سے مشہور ہے, صلاۃ الہدیہ, صلاۃ لیلۃ الدفن اور صلاۃ الوحشہ کے نام سے. یعنی نماز ہدیہ بھی کہلاتی ہے یہ, اور نماز لیلۃ الدفن بھی کہلاتی ہے, اور نماز وحشت بھی کہلاتی ہے. دماغ میں ایک سوال یہ آتا ہے کہ وحشت قبر سے کیا مراد ہے؟ ایک بات مشہور ہے کہ بہت سے ایسے افراد کی بھی نماز وحشت قبر پڑھی جاتی ہے کہ جو اپنی زندگی میں خود نمازوں سے بہت وحشت کیا کرتے تھے اور پڑھتے ہی نہیں تھے. 70-70-80-80 سال کی نمازیں اکثر لوگ آ کر پوچھتے ہیں, پھر ایک آدھ سال کی ان کے لواحقین پڑھوا دیتے ہیں. تو وحشت قبر, اصل میں دیکھیں کسی بھی نئی جگہ جب بھی انسان جاتا ہے اور اس جگہ سے مانوس نہیں ہوتا ہے تو اسے وہاں پر ایک وحشت تو ہوتی. ایک کسی وسیع و عریض اگر محل کے اندر بھی آپ کو لے جایا جائے تو وہاں پر بھی ایک انسان ایک نئی جگہ پر جا کر ایک ذرا ایک وحشت کو محسوس کرتا. اور یہی وجہ ہے کہ روایات میں قبر کی تین چیزوں سے بہت ڈرایا گیا ہے, قبر کی تنگی سے, تاریکی سے اور تنہائی سے. تنگی, تاریکی اور تنہائی, اس سے انسان کو وحشت ہوتی ہے. جیسے اندھیرے سے انسان وحشت کرتا ہے, کسی تنگ جگہ میں انسان وحشت کرتا ہے. روایات میں جملہ آیا ہے کہ بہت سارے اس قسم کے افراد جو انتہائی تنگ دل ہوں, کسی پر ایک پیسہ خرچ کرنے کو تیار نہ ہوں, جو خود اتنے دل کے تنگ ہوں, قیامت میں ان کو اتنی چھوٹی جگہ پہ رکھا جائے گا جتنا ایک کیل کا ایک سوراخ دیوار کے اندر ہوتا ہے. تو تنگی, تاریکی اور تنہائی, جس سے انسان عام طور پر ڈرتا ہے. اور دیکھیں یہ مراحل جو ہیں بہت سخت مراحل ہیں, اور جب بھی انسان انتقال کرتا ہے بہرحال اس کو اپنی قبر کے اندر جانا ہے, وہاں پر انسان بہت زیادہ تنہائی محسوس کرے گا. اور وہ آخری مرتبہ اپنے ملنے والے جب اس کو قبر میں بند کر کے جا رہے ہوں گے, اس وقت نہایت حسرت سے ان کو دیکھے گا کہ اب میں ہوں اور یہ میرے اعمال ہیں, اور ان تمام افراد سے اب جدائی کا مرحلہ آ گیا. لہذا اس جگہ کے لیے انسان کو ہمیشہ تیاری کرنی چاہیے کہ جو انسان جہاں پر ہمیشہ اس کو رہنا. کچھ افراد اس نماز کے نام کے اوپر ایک اعتراض کرتے ہیں کہ کیا نماز وحشت قبر کا نام صحیح ہے. مثلا وہ کہتے ہیں کہ عموماً کہ اصلا تو یہ نماز وحشت کو دور کرنے والی, تو اس کا نام نماز رفع وحشت ہونا چاہیے. تو بہرحال بظاہر یہ لگتا ہے, اور حقیقت بھی یہ ہے کہ جو اسلامی روایات ہیں اس میں یہ نام نماز وحشت نہیں آیا ہے. البتہ اس کے باوجود بھی نماز وحشت, صلاۃ الوحشہ, اس نام سے علماء اور فقہاء نے اپنی کتابوں کے اندر باقاعدہ اس کے چیپٹر قائم کیے ہیں اور اس میں ان کی اس نماز کی تفصیل لکھی. یعنی انہوں نے بھی اس پر کوئی اعتراض نہیں کیا, اور اس سے مراد وہی ہوتی ہے. اگر کوئی کہے کہ نماز وحشت قبر پڑھنا ہے تو قبر میں وحشت اور تنہائی کو دور کرنے کے مداوع کے طور پر جو نماز پڑھی جاتی ہے اسی کو نماز وحشت قبر کہتے ہیں. تو لہٰذا اس نام پر اس لحاظ سے کسی اعتراض کرنا کوئی ایسا ویلڈ اعتراض نہیں ہے، علماء نے بھی اس نام کو قبول کیا۔ اچھا، اب اس نماز وحشت قبر کا حکم اصلاً کب ہے؟ مثلاً ہمارے یہاں بہت سے اعلانات ہوتے ہیں مردے کے، مرحوم کے انتقال کے بعد، کہ ان کے لیے نماز وحشت قبر کی استدعا کی جاتی ہے۔ اصلاً روایت کے اندر یہ چیز دوسرے مرحلے کے اوپر آئی ہے، جس کا اور پہلی چیز جو آئی ہے جو کہ اصل حکم ہے وہ لوگوں کے اندر اتنا زیادہ مشہور نہیں، لوگ پھر بھی عام طور پر کرتے ہیں، اور وہ ہے پیغمبر اسلام ختمی مرتبت صلی اللہ علیہ وآلہ وسلم، کہ میت کی پہلی رات سے زیادہ سخت اور کوئی وقت نہیں ہوتا، پیغمبر فرماتے ہیں، لہذا تم اپنے مرنے والوں پر صدقہ دے کر رحم کرو، اور اگر صدقہ نہیں دے سکتے تو تم میں کوئی بھی شخص دو رکعت نماز پڑھے۔ اور پھر پیغمبر نے ایک وہ طریقہ نماز کا بتایا ہے، دونوں طریقے روایت کے اندر آئے ہیں، کہ جس میں پہلا طریقہ وہ ہے کہ جس وقت میت کا انتقال ہوتا اور ابھی تدفین نہیں ہوئی ہوتی، تو پھر پیغمبر نے ایک طریقہ بتایا کہ پہلی رکعت میں سورہ فاتحہ کے بعد سورہ توحید دو مرتبہ پڑھو، اور دوسری رکعت میں سورہ الحمد کے بعد سورہ تکاثر کو 10 مرتبہ پڑھو، اور نماز مکمل کرنے کے بعد درود پڑھو، اور اس کے بعد کہو وبس ثوابہ الی قبر فلان یا قبر ذالک المیت فلان ابن فلان۔ تو بہرحال یہ جو ہے اصلا حکم کیا ہے، صدقہ دینے کا حکم ہے، اور صدقے کی اگر کسی کی حیثیت نہیں ہے، کسی بھی وجہ سے صدقہ نہیں دے پا رہا ہے وہ، تو پھر دوسرے مرحلے پر آتا ہے کہ نماز وحشت قبر پڑھو۔ تو صدقہ، دیکھیے صدقے کے متعلق اگر آپ روایات کا مطالعہ کریں تو مرنے سے لے کر اور بہت بعد تک پیغمبر فرماتے ہیں صدقے کے ذریعے اپنے مردوں پر رحم کرو، یہ صدقہ اللہ کے غضب کی آگ کو ٹھنڈا کرتا ہے، یہ قبر کے اندر قبر کی گرمی کو ٹھنڈا کرتا ہے، قیامت کی آگ میں بھی صدقہ جو ہے وہ صاحبان بن جائے گا، اور کتنی روایت اس سلسلے میں آئی ہیں، میزان عمل سے اس کو بھاری کرو، صدقہ دینے والے پولے سرات کی طرح سے، بجلی کی طرح سے پولے سرات سے گزر جائیں گے، اور جہنم کی آگ کے مقابلے میں ڈھال بھی بن جائے گا۔ تو صدقہ ہر مرحلے اور ہر موقع پر کام آئے گا۔ تو سب سے پہلا اور اولین چیز یہ ہے کہ انتقال کے بعد میت کے لیے صدقہ دیا جائے۔ ہاں، صدقہ بھی دے دیا جائے، نماز وحشت بھی قبر بھی پڑھ لی جائے تو بہت ہی زیادہ ثواب اور زیادہ بڑھتا چلا جائے گا، لیکن اصلا جو چیز لوگ بھول گئے ہیں وہ ہے صدقہ، صدقہ دینا۔ تو صدقہ دینا اس کا اتنا زیادہ ثواب ہے کہ روایت کے اندر یہ چیز آئی ہے کہ ہمارے چھٹے امام امام جعفر صادق علیہ السلام فرماتے ہیں، کہ جب کوئی شخص کسی مرنے والے کو ثواب پہنچانے کے لیے صدقہ دیتا ہے تو اللہ جبریل کو حکم دیتا ہے کہ وہ 70,000 فرشتوں کے ساتھ اس کی قبر پر جائیں، جن میں سے ہر ایک کے ہاتھ میں نعمت الہی کا ایک طبق ہوتا ہے، اور ہر فرشتہ اس کو السلام علیکہ یا ولی اللہ کہتا ہے اور بتاتا ہے کہ خدا کے بندے تمہارے لیے ہدیہ فلا مومن نے بھیجا ہے، اس کی قبر منور ہو جاتی ہے، اللہ بہشت میں اسے 1,000 شہر عطا کرے گا، اور 1,000 عوروں سے اس کا ازدواج کرے گا، اسے 1,000 پوشاکیں پہنائے گا، اس کی 1,000 حاجات کو پورا کرے گا۔ تو آپ نے دیکھا کہ بہرحال کتنا زیادہ اس کا ثواب ہے، کتنا زیادہ صدقہ دینے کا، اور صرف اس کی حد تک ہی معاملہ نہیں ہے، بلکہ ابھی نماز وحشت قبر کا تو خاص طریقہ وغیرہ آپ اس میں دیکھیں گی اور سنیں گی۔ اصلا یہ ہے کہ جو عام کوئی سی بھی دو رکعت نماز مستحبی ہے اس کا بھی بہت زیادہ ثواب ہے۔ مثلا فجر کے طریقے سے اگر آپ دو رکعت نماز مستحب اگر کوئی شخص جو ہے وہ پڑھ لے بالکل عام فجر کے طریقے سے اور میت کو ثواب ہدیہ کر دے تو اس کا بھی بہت زیادہ ثواب ہے، نماز وحشت قبر کا ثواب الگ ہے اور اس طرح کی نماز جو کہ میت کو ہدیہ کی جاتی ہے اس کا ثواب الگ ہے۔ روایت میں یہ چیز آئی ہے کہ پیغمبر اسلام کا ایک قبر کے پاس سے گزر ہوا، اللہم صلی علی محمد و آل محمد، اور ابھی گزشتہ مردے کو دفن کیا گیا تھا اس قبر میں اور وہ رسس پر رو رہے تھے، تو پیغمبر نے فرمایا تمہاری مختصر سی دو رکعت نماز جسے تم بہت حقیر سمجھتے ہو اس قبر والے کے لیے تمہاری تمام دولت سے بہتر، یعنی حقیقتاً اس کو اتنا زیادہ اس کا بینیفٹ ہے مردے کے لیے کہ ہم تو بہت معمولی چیز سمجھتے ہیں نا، دو رکعت نماز فجر کے طریقے سے پڑھ کے، اس کے لیے بہت بڑی بات ہے۔ تو عام دو رکعت نماز پڑھنے کا بھی بہت زیادہ ثواب ہے، اور صرف یہی نہیں، یعنی نمازیں اس لحاظ سے اگر آپ دیکھیں کہ نماز وحشت قبر کی فضیلت کے عنوان سے اگر اس کو دیکھیں کہ مرحوم کو تو فائدہ ہوتا ہی ہے، یعنی کیا فائدہ ہوتا ہے کہ پروردگار 1000 فرشتے اس کی قبر میں بھیجتا ہے، اس میت کی قبر کو سور پھونکے جانے تک کشادہ کرتے رہتے ہیں، اور صرف یہی نہیں بلکہ جو پڑھنے والا ہے، روایت میں آپ کے جو سامنے ہے کہ نماز پڑھنے والے کو ان تمام چیزوں کے برابر اجر ملتا ہے جن پر سورج طلوع ہوتا ہے، اور اس کے 40 درجات اس نماز پڑھنے کی وجہ سے بلند کر دیے جاتے ہیں۔ اللہم صلی اللہ علیہ وسلم، یعنی سوچیں کہ سورج طلوع دنیا میں جن چیزوں پہ ہوتا ہے اس کا کوئی حد اور شمار ہے، کروڑوں اربوں کھربوں، یعنی وہ کسی گنتی میں نہیں آ سکتی، اتنا ثواب اس کے نام اعمال میں لکھ دیا جاتا اور اس کے 40 درجات بلند کر دیے جاتے ہیں۔ تو اچھا، اب نماز وحشت قبر جب انسان پڑھتا ہے تو ہوتا کیا ہے؟ یہ آپ نے سنا کہ فرشتے اس کی قبر میں آتے ہیں لباس لے کر اور اسی قبر کو مسلسل کشادہ کرتے رہتے ہیں، وحشت جو تنہائی ایک دور ہوتی ہے اور وہ تنگی جو تھی وہ بھی دور ہوتی جاتی ہے، مسلسل اسی قبر فراخ ہوتی چلی جاتی، اور ایک دو نہیں بلکہ 1000 فرشتوں کو پروردگار عالم بھیجتا۔ تو مرحوم کے لیے بہت زیادہ اس نماز میں فائدہ ہے، یہی وجہ ہے کہ ہمارے علماء میں مرزا حسین نوری کتنے زیادہ، جن کی بہت بڑے محدث تھے اور ان کی کتاب دارالسلام وہ بہت مشہور ہے، اسی کتاب میں مرزا حسین نوری نے آخوند ملا فتح علی سلطان آبادی جو کاظمین میں باقاعدہ درس دیا کرتے تھے اور بہت بڑے علماء اور مجتہدین میں ان کا شمار ہوتا تھا، ان کا ایک واقعہ نقل کیا ہے۔ آخوند ملا فتح علی سلطان آبادی، یہ جو تھے اتنے بڑے عالم تھے کہ یہ شیخ عبد الکریم حائری کے بھی استاد تھے، یعنی جنہوں نے حوزہ علمیہ قم قائم کیا ہے شیخ عبد الکریم حائری، آج یہ جو علمی بہار آپ کو نظر آ رہی ہے قم میں، اس کے مؤسس اور بانی یہی ہیں شیخ عبد الکریم حائری، ان کے بھی استاد تھے آخوند ملا فتح علی سلطان آبادی، اور شیخ عبد الکریم حائری کے بھی استاد تھے یہ، اور یہ مرزا حسین نوری کے بھی استاد تھے، اور روضہ امیر المومنین علیہ الصلوۃ والسلام میں، اللہم صلی علی محمد و آل محمد، اس کے مغربی صحن میں، یعنی صحن کے جو مغربی حصہ ہے وہاں پر آخوند ملا فتح علی سلطان آبادی مدفون ہے۔ اچھا، اب محدث نوری نے دارالسلام میں ان کا ایک واقعہ نقل کیا کہ ہمارے استاد آخوند ملا فتح علی سلطان آبادی وہ خود یہ فرماتے تھے کہ میری عادت تھی کہ جب بھی کوئی محب اہل بیت اس دنیا سے رخصت ہوتا تھا اور مجھے اس کی خبر ہو جاتی تھی تو میں دو رکعت نماز وحشت قبر اس کے لیے ضرور پڑھتا تھا، اور میرے علاوہ اس بات سے کوئی شخص واقف نہیں تھا۔ اچھا، اب خواہ میں اس شخص کو جانتا ہوں نہیں جانتا ہوں، بس مجھے اطلاع ملتی تھی کہ کوئی صاحب ایمان دنیا سے رخصت ہوا ہے تو میں اس کے لیے نماز وحشت قبر ضرور پڑھتا تھا۔ کہہ رہے ہیں میرے ایک دن میرے ایک دوست میرے پاس آئے، وہ خود بھی عالم دین تھے بڑے، اس نے کہا کہ کل رات ایک مومن میرے خواب میں آئے جو چند دنوں پہلے انتقال کر گئے تھے، اور جب میں نے خواب میں ان سے ان کی موت کے بعد کے حالات پوچھے اور تو انہوں نے بتایا کہ قبر کی پہلی رات میں بہت سخت تنگی اور پریشانی کے عالم میں تھا، और मुझे कुछ आमाल की बिना पर अजाब की तरफ ले जाया जा रहा था, तो उसी वक्त मुल्ला फतेह अली की भेजी गई दो रकत नमाज ने मुझे आकर उस अजाब से बचा लिया। खुदा यानी मुर्दा की कह रहा है, वो मरहूम जो ख्वाब में आए वो कह रहे हैं कि खुदा उनके वालिदैन पर रहम करे, उन्होंने मुझ पर बहुत बड़ा एहसान किया। और उसने फिर वो जो मोमिन जिसने ख्वाब आकर सुनाया इनको मुल्ला फतेह अली सुल्तानाबादी को, उसने पूछा कि आपने कौन सी दो रकत नमाज पढ़ी थी, तो उन्होंने फरमाया कि मैंने दो रकत नमाज वहशत कब्र पढ़ी थी। और उसके बाद उनको दो रकत नमाज वहशत कब्र का तरीका भी दोबारा बताया। तो उस किताब के अंदर मुहद्दिस नूरी ने बाकायदा इस वाक़े को नकल किया। और एक चीज़ है जिसमें मैं बहुत मुतजब्जब था कि मैं इस चीज़ को बताऊं कि बहुत सी चीज़ें पर्सनल एक्सपीरियंसेस भी होती हैं और दिमाग में ये भी आता है कहीं खुद सताई और इस तरह का कोई दुनियावी ख्याल दिमाग में ना आने लगे, सुनने वालों को कोई कोई अपनी माज़ल्ला बड़ाई बयान कर रहे हैं क्या कर रहे हैं। लेकिन खुद मेरा भी एक एक्सपीरियंस इस तरह का कि काफ़ी सालों पहले एक दफ़ा हमारे एक रिश्तेदार का इंतकाल हुआ था, तो मैंने उनके लिए नमाज वहशत कब्र पढ़ी थी। एक दो रोज़ बाद ही मैंने खुद मेरा ज़ाती एक्सपीरियंस है, हालांकि मुझे इतने ख्वाब याद वाद रहते नहीं हैं, लेकिन वो ख्वाब अभी तक मुझे याद है कि तकरीबन आज से शायद 15-20 साल हो गए होंगे इस पहले की बात है। तो ख्वाब में वो आए और हद से ज़्यादा यानी मुझसे जो है वो उसका इजहार करने लगे, खुशी का इजहार करने लगे, गले लग रहे हैं और बार बार मुझसे कह रहे हैं कि तुम्हारी दो रकत नमाज जो वहशत कब्र थी उसने मुझे बहुत फ़ायदा पहुँचाया। तो ये बात मैंने उस तौर पर यूं बता दी कि सिर्फ ये उलमा वगैरह से मखसूस नहीं कि वाकयात में पढ़ते हैं, कोई आम सा गुनाहगार भी शख्स अगर ये पढ़े तो नमाज के अंदर इतनी ताकत है कि वो इतना ज्यादा सवाब और फायदे पहुंचा देती है मरहूम को, तो इस लिहाज से इस बात का जिक्र कर दिया। तो ये एक बड़ी वैसी नमाज है, बहुत अहम नमाज है। और ये जो नमाज इस लिहाज से पढ़ी जाती है, चाहे वो दो रकत आम मुस्तहब नमाज ही महरूम के लिए पढ़ें, तो उस पर उसके मुतालिक हमारे इमाम जाफर सादिक अलैहिस्सलातु वस्सलाम फरमाते हैं, इमाम फरमाते थे कि मैं हर रात दो रकत नमाज अपने बेटे के लिए पढ़ता हूं। गालिबन इस्माइल की तरफ इशारा, जो इमाम की अपनी जिंदगी में जो है इंतकाल कर गए थे। और दो रकत नमाज में अपने वालिदैन के लिए हर रात में पढ़ता हूं। और उसमें इमाम ने तरीका भी बताया कि फरमाया कि पहली रकत में अलहम्द के बाद सूरह कदर पढ़ता हूं और दूसरी रकत में सूरह अलहम्द के बाद सूरह कौसर की तिलावत करता हूं। और इमाम फरमाते हैं कभी मैयत तंगी और सख्ती में अगर मुब्तला होती है तो परवरदिगार आलम उसे आसानी मुहैया करता है। और मैयत को यह बात बताई जाती है कि आसानी जो तुम्हें आज मुयस्सर आई है, ये तुम्हारे फुला बिरादर मोमिन ने तुम्हारे लिए जो दो रकत नमाज पढ़ी है उसकी वजह से तुमको ये आसानी मुहैया हुई है। तो रावी ने कहा कि मौला क्या हम एक ही नमाज में बहुत सारे मोमिनीन को ये दो मोमिनीन को शामिल कर सकते हैं। इमाम ने फरमाया कि हाँ, ये जो नमाज है, ये जो आम दो रकत नमाज, इसमें आप चाहें तो जितने चाहें मोमिनीन को आप शामिल कर सकते हैं। कि मसलन पूरी दुनिया में जितने भी आज मोमिनीन का इंतकाल हुआ, मैं इन सबको हदिया करता हूं। तो मरने वाले को इससे बहुत ज्यादा खुशी होती है, इमाम फरमाते हैं। और मैयत अपने लिए किए गए दुआ और इस्तिग़फ़ार इससे भी बहुत ज्यादा मसरूर होती है। और इमाम फरमाते हैं वो इसी तरह से उस नमाज के मिलने से या उन अमाल के मिलने से खुश होती है जैसे कोई जिंदा शख्स तोहफे मिलने के बाद खुशी महसूस करता। तो इमाम ने फरमाया मैयत के लिए नमाज, रोजा, हज, सदकात, दीगर नेक आमाल, दुआएं, आमाल खैर, ये सब इनका सवाब हदिया किया जा सकता और ये सब उसके कब्र में पहुंचते हैं, कब्र में पहुंचते हैं। और ये सवाब मैयत के लिए भी होता है और मैयत के लिए इन आमाल को अंजाम देने वाले के लिए भी होता है। बल्कि इमाम यहां तक फरमाते हैं कि जब किसी मुसलमान के मरने के बाद उसके लिए कोई शख्स नेक अमल अंजाम देता है तो अल्लाह उस अमल को करने वाले का सवाब दुगना कर देता है और मरने वाला भी उससे मुकम्मल फायदा उठाता है। यानी ये फकत ये नहीं कि आप जो पढ़ रहे हैं तो सिर्फ मरने वाले को फायदा हो रहा है, खुद आपका सवाब दुगना हो जाता है। तो बहुत ही ظاہر ہے کہ جو رات ہے خاص طور پر شب اول جو کہلائی جاتی ہے یہ سخت رات ہے، اس میں شبہ نہیں کہ یہ رات جو ہے سخت راتوں کے اندر سے شمار ہوتی ہے۔ اور آیت اللہ مرشی نجفی، یہ واقعہ خود آیت اللہ مرشی نجفی نے سنایا اور فرماتے ہیں کہ آیت اللہ شیخ مرتضی حائری یزدی، شیخ مرتضی حائری یزدی کا جب انتقال ہوا تو آیت اللہ مرشی نجفی کے خواب میں یہ آئے اور کافی تفصیل سے اپنے حالات کو بتایا۔ اور یہ آیت اللہ شیخ مرتضی حائری یزدی کون تھے؟ یہ آیت اللہ شیخ عبد الکریم حائری کے بیٹے تھے، جن کا ابھی اس سے پہلے بھی تذکر آیا تھا، جنہوں نے حوزہ علمیہ قوم کی بنیاد رکھی۔ اور آیت اللہ شیخ عبد الحائری یزدی امام خمینی کے بہت ہی قریبی افراد میں شمار ہوتے ہیں، امام خمینی کے جو بالکل برابر میں بیٹھے ہوئے ہیں سیدھے ہاتھ پر، یہ آیت اللہ شیخ عبد الحائری یزدی۔ اور اس قدر ان کی آپس میں قربت تھی کہ امام خمینی نے اپنے بیٹے مصطفیٰ خمینی کی شادی مرتضی حائری یزدی کی بیٹی سے کی تھی، تو اس لحاظ سے مصطفیٰ خمینی جو امام خمینی کے بیٹے جو انہیں عراق میں شہید کر دیا گیا تھا، ان کی جو زوجہ تھیں وہ آیت اللہ مرتضی حائری یزدی کی بیٹی تھی۔ تو آیت اللہ مرتضی حائری یزدی، آیت اللہ مرشی نجفی فرماتے ہیں کہ جب ان کا انتقال ہوا تو میں نے اس رات آیت اللہ مرتضی حائری یزدی کے لیے نماز وحشت قبر پڑھی اور سورہ یاسین کی تلاوت کی اور اس کا ثواب ان کی روح کو ان کو ہدیہ کیا۔ اچھا، اس کے صرف چند راتوں کے بعد ہی میں نے ان کو خواب میں دیکھا، اور خواب میں مجھے اچھی طرح معلوم تھا کہ ان کا انتقال ہو چکا، اور مجھے اس بات کا تجسس تھا کہ میں آیت اللہ مرتضی حائری یزدی سے پوچھوں کہ مرنے کے بعد ان کے ساتھ کیا ہوا۔ تو میں نے کہا کہ آغا، یہ آپ کی مرنے کے بعد کیا ہوا، حالات کیا رہے؟ تو مجھے ان کی حالت سے دیکھ کر لگا کہ آغا حائری بہت خوش ہیں، اور انہوں نے کہا کہ بہت سے مرحلوں سے گزر کر میری روح میری جسم سے باہر آئی اور بہت آہستگی کے ساتھ جسم سے نکل گئی، اور جب مجھے قبر میں رکھا گیا تو میں نے اوپر سے اپنے جسم کو مکمل طور پر پہلی بار دیکھا۔ جب روح جسم سے الگ ہو جاتی ہے اور جسم پڑا رہ جاتا ہے تو روح اس کو دیکھتی، تو میں باہر سے مکمل طور پر اپنے جسم کو دیکھ رہا تھا، میں مبہوت ہو کر رہ گیا اور دل میں ایسی غمزدہ کیفیت طاری ہوئی کہ میں قبر کے کونے میں غمزدہ بیٹھ گیا۔ قبر کی پائتی کے پاس سے اچانک سے مجھے کچھ خوفناک آوازیں آنا شروع ہوئیں، بڑا تفصیلی خواب آیت اللہ مرشی نجفی نے ذکر کیا، بہت خوفناک آوازیں آنے لگیں، بہت نامانوس آوازیں تھیں، میں نے اس سے پہلے کبھی اس طرح کی رونگٹے کھڑے کر دینے والی آوازوں کو نہیں سنا تھا۔ اچھا، جو مجھے دفن کر رہے تھے ان میں سے کسی کو کوئی خبر نہیں تھی کہ یہ کیا کیسی آوازیں آ رہی ہیں، وہ اپنے کاموں میں لگے ہوئے تھے تدفین میں۔ تو میں نے دیکھا کہ ایک ویران اور بیابان سی کسی جگہ سے دو افراد آتے ہوئے نظر آ رہے ہیں جن کے جسم آگ کے بنے ہوئے ہیں، اور آنکھوں سے شعلے اس طرح سے لگ رہے ہیں نکل رہے ہیں کہ میں ان کے چہرے کی بھی شناخت نہیں کر پا رہا تھا۔ دونوں آپس میں بات چیت کر رہے تھے اور میری طرف اشارہ کر کے جیسے میرے متعلق کچھ بات کر رہے ہیں۔ میرا خوف بڑھتا ہی جا رہا تھا، میں چیخنا چاہتا تھا لیکن آواز میرے حلق سے نہیں نکل رہی تھی، یعنی صرف میرا منہ کھل رہا تھا اور بند ہو رہا تھا لیکن آواز نہیں نکل رہی تھی۔ میں زمین پر سہما ہوا لیٹا ہوا تھا، انتہائی خوفزدہ تھا، میں نے پوری قوت مجتمع کر کے بہرحال اپنے پروردگار کو پکارا، پروردگارا میری مدد فرما، اس موقع پر کون ہے جو تو تیرے علاوہ میری مدد کر سکے۔ اور اچانک اسی وقت مجھے اپنے پیچھے سے ایک انتہائی دل نواز انتہائی روح پرور اور خوبصورت اور میٹھی آواز سنائی دی۔ میں نے مڑ کر دیکھا تو پیچھے کی طرف مجھے ایک روشنی سے نظر آئی، دونوں آگ کے بنے ہوئے وہ جو اشخاص آ رہے تھے وہ اس روشنی کو دیکھ کر مجھ سے دور ہونا شروع ہو گئے، یہاں تک کہ دور ہوتے ہوتے اتنا دور چلے گئے کہ وہ بالکل غائب ہو گئے۔ میں نے سکون کا سانس لیا تو دیکھا اس روشنی کے اندر سے ایک نورانی شخصیت باہر آئی، اللہم صلی اللہ علیہ محمد۔ बेहतरीन मुस्कुराहट उनके चेहरे पर थी और कहा कि क्या तुम खौफजदा हो। मैंने कहा आका सारी जिंदगी में इतना खौफजदा नहीं हुआ जितना इस वक्त खौफजदा हुआ। अगर आप ना आते तो ना जाने मेरे साथ क्या हो जाता। लेकिन उसके बाद फरमाते हैं कि मैंने खुद ही हिम्मत करके पूछा आगा आप कौन हैं। तो उस शख्सियत ने बहुत ही मोहब्बत और शफकत के साथ मुझे देखा और कहा कि मैं अली इब्ने मूसा रिजा अलैहिस्सलाम। और कहा है मुर्तुजा हायरी तुम 38 मरतबा हमारी जियारत के लिए आए थे, अब मेरा भी ये फर्ज बन गया है कि मैं तुम्हारी कब्र में 38 दफा तुम्हारी जियारत के लिए आऊं और आज इस जियारत का पहला दिन है, अभी मुझे 37 दफा तुम्हारी जियारत के लिए मजीद आना। तो बहुत सारे देखिए अफराद इस तरह के हैं कि जो आज बार बार जियारत पे जाने पर लोगों को एतराज करने लगे, भाई बार बार देखिए हर साल जियारत पे चले जाते हैं, हर साल उम्रे पर चले जाते हैं, इससे बेहतर था ये लोग जो है ना करीब की इमदाद कर देते, फला प्रोजेक्ट के अंदर काम कर देते। तो देखिए ये किसी की नेक काम को रोक कर किसी दूसरे नेक काम की मुआरफी ना किया करें। जो आमतौर पर नोट भी ये किया गया वो अफराद जो हर साल हज जो उमरा जियारत इस तरह की चीजों के ऊपर जाते हैं, अल्लाह उनको इतनी तौफीक भी देता है कि वो गरीबों की इमदाद भी साथ साथ कर रहे होते हैं। तो जरूरी नहीं कि एक नेक काम सिरे से बंद किया जाए उसके बाद कोई और दूसरा नेक काम तब किया जाए, दोनों काम साथ भी हो सकते हैं। तो बहरहाल आयतुल्ला मरशी नजफी फरमाते हैं कि मैंने ये जो अमल अंजाम दिया था उनके लिए दो रकत नमाज वहशत कब्र पढ़ी थी और दो उसके अलावा मैंने सूरह यासीन पढ़ी थी। तो आयतुल्ला मुर्तजा हायरी यजदी उसके बाद मेरे जो है वो ख्वाब में आए और मुझे ये सारी जो तफसील उन्होंने बताई। तो बहरहाल एक दिमाग में ये रहे कि कोई भी नेक काम हमेशा इंसान को मुख्तलिफ नेक काम करते रहना चाहिए। अब जैसे कि अभी आप ज़ियारत का तस्कर आया, कब्र में हर नेक अमल किसी ना किसी सूरत में फायदा पहुंचाएगा। नमाजों का भी आपने सिलसिला देखा, ज़ियारत का सिलसिला, इसके अलावा और भी बहुत सारे मवारिद जो मौत की गुफ्तगू में नकल किए थे जो कब्र में इस लिहाज से हर नेक अमल फायदा पहुंचाने वाला। अच्छा जब इतने ज्यादा इसके सवाब और फायदे इंसान सुनता है पढ़ता है तो बहुत से लोग एक सवाल करते हैं, बज़ाहिर सवाल बड़ा अजीब सा एक सवाल लगता है लेकिन बहरहाल वो कहते हैं कि क्या हम अपनी जिंदगी में अपनी नमाज वहशत कब्र पढ़ सकते हैं। अब यहीं से मसाइले फिका की गुफ्तगु स्टार्ट हो रही। तो पहली बात यह है कि वही वाली बात कि इस फैसिलिटी को लेने के लिए इंतकाल होना जरूरी है, इस जिंदगी में नहीं पढ़ी जा सकती। तो जिंदगी में कोई शख्स अपनी ना नमाज वहशत कब्र पढ़ सकता है, ना किसी और जिंदा शख्स के लिए नमाज वहशत कब्र पढ़ सकता है, ना किसी से पढ़वा सकता है। हां अलबत्ता मुज्तहिदीन ने एक चीज लिखी है, अलबत्ता वो अपने एक तिहाई माल जिसमें वो वसीयत कर सकता है किसी भी नेक काम के लिए, उसी एक तिहाई माल में से अपने मीरास से वो नमाज वहशत कब्र पढ़वाने की वसीयत भी कर सकता है। अभी आगे चलकर इसका भी जिक्र आएगा कि नमाज वहशत कब्र को क्या इजारे पर पढ़वा सकते हैं, नहीं उसकी भी तफसील आएगी। तो बहरहाल अपनी जिंदगी में कोई शख्स नमाज वहशत कब्र ना पढ़ सकता है ना पढ़वा सकता है, अलबत्ता अपने एक तिहाई माल से वसीयत करके जा सकता है कि इससे इसमें से मेरे लिए नमाज वहशत कब्र पढ़वा दी जाए। देखिए नमाज वहशत कब्र की असलन दो इकसाम है, दो इकसाम। एक है सलाते लैलतुल मौत और एक है सलाते लैलतुल दफन, यानी जिस रात जिस दिन या रात में किसी भी शख्स का इंतकाल हुआ है और अभी उसकी तदफीन नहीं हुई, यानी सलाते लैलतुल मौत ये मौत के बाद तदफीन से पहले पढ़े जाने वाली नमाज है, अभी दफन नहीं हुए। बहुत से लोगों की तदफीन में ताखिर हो जाती, आपने देखा कि इसके बाद भी मैयत के साथ बहुत से मराहिल होते हैं, वो गमजदा भी होती है, वहशत भी कर रही होती है, तो उस वक्त के लिए भी एक नमाज है, यानी अभी तदफीन हुई नहीं है सिर्फ इंतकाल हुआ है, तो ये सलाते लैलतुल मौत कहलाती है। और इसका तरीका क्या है? इसका तरीका वही है जो उससे पहले आया कि पहली रकत में सूरह अलहम्द के बाद दो मरतबा सूरह तौहीद और दूसरी रकत में सूरह अलहम्द के बाद 10 मरतबा सूरह तकासुर पढ़ी जाए। یہ ان افراد کے لیے نماز ہے کہ جن کی ابھی تدفین میں کچھ تاخیر ہے، تدفین ابھی نہیں ہوئی ہے، آئندہ کسی وقت ہوگی، کل ہوگی یا اس طرح سے، تو اس وقت کے لیے جو نماز وحشت قبر پڑھی جاتی ہے اس کا طریقہ یہ ہے، اور اصلاً یہ صلاۃ لیلۃ الموت کہلائی جاتی ہے۔ تو ایک ہو گئی یہ نماز، دوسری نماز ہے صلاۃ لیلۃ الدفن، یعنی یہ تدفین کے بعد پڑھی جاتی، جب انتقال کے بعد تدفین ہو جائے اس کے بعد یہ نماز پڑھی جائے گی، اچھا تدفین کے بعد۔ اور اس کا طریقہ کار کیا ہے؟ اس کا طریقہ کار وہی ہے جو سب سے زیادہ مشہور ہے کہ پہلی رکعت میں الحمد کے بعد آیت الکرسی پڑھی جائے گی، اور دوسری رکعت میں الحمد کے بعد 10 مرتبہ سورہ قدر پڑھی جائے گی، اور اس کے بعد ایک دعا پڑھی جاتی۔ یہ ہے تدفین کے بعد والی نماز۔ عام طور پر لوگ بہت پریشان ہوتے ہیں کہ ابھی تو تدفین نہیں ہوئی، تو ان کو پہلا طریقہ، اور تدفین کے بعد جو پڑھی جاتی ہے اس کے لیے دوسرا طریقہ۔ اچھا، اب ایک سوال بھی آتا ہے کہ زیادہ بہتر یہ ہے کہ یہ دونوں نمازیں ہی پڑھ لی جائیں، زیادہ بہتر یہ کہ پہلے طریقے سے بھی پڑھ لی جائے تدفین سے پہلے، اور دوسرے طریقے سے بھی پڑھ لی جائے تدفین کے بعد۔ ضروری نہیں کہ ان میں سے صرف جو سب سے زیادہ رائج ہے ہمارے یہاں تدفین کے بعد والی ہے، لیکن اس سے پہلے والی نماز سے لوگ بالکل واقف نہیں ہیں، وہ بھی روایات کے اندر اسی طرح سے بیان ہوئی ہے، تو اس کی بھی بہت فضیلت اور اہمیت ہے جس کو نہیں کھونا چاہیے۔ اچھا، اب نماز وحشت قبر کے اندر جو سورے پڑھے جاتے ہیں، جیسے کہ ابھی آپ نے دیکھا، اس میں ایک تو سوروں کے علاوہ آیت الکرسی پڑھی جاتی، آیت الکرسی، اور آیت الکرسی کا بھی اس سے پہلے آپ نے ابھی روایت کا ایک تو فائدہ سنا کہ کس طرح سے فرشتے آتے ہیں اور سارے کے ہاتھ میں جو ثواب ہوتا ہے، لباس ہوتا ہے، اس کی قبر کو کشادہ کرتے ہیں۔ لیکن یہ جو آیت الکرسی، یہ عام زندگی میں بھی مومن مرحوم کے لیے اگر پڑھی جائے تو اللہ اور اس کا ثواب اہل قبور کو کوئی شخص ہدیہ کر دے، تو اللہ اس کے ہر حرف کے بدلے ایک فرشتہ خلق فرماتا ہے جو قیامت تک اس کے لیے تسبیح کرتا رہتا ہے۔ تو بہت زیادہ، اللهم صل علی محمد وعلی محمد، تو پیغمبر اسلام نے بہت ہی عظیم ثواب یہ جو ہے اس کا ذکر کیا۔ اور اس کے علاوہ جیسے کہ اس کے متعلق اس کی ملتی ہیں چیزیں کہ آیت الکرسی، یہ سید القرآن بھی اس کو کہا جاتا ہے، اور قرآن کا بلند ترین نقطہ یہ ہے، اور پیغمبر اسلام آیت الکرسی کی تلاوت کے وقت مسکراتے رہتے تھے، پیغمبر کی ایک سیرت تھی کہ وہ مسکراتے تھے ہمیشہ آیت الکرسی کی تلاوت کے وقت۔ اور یرقان کی بیماری کا علاج بھی اس کے اندر ہے، جس جگہ جس گھر میں بھی اسے پڑھا جاتا ہے شیطان تین روز تک اس گھر میں قریب بھی نہیں آتا، یعنی اب وہاں نہ لڑائی جھگڑے ہوں گے، نہ کوئی فتنہ و فساد ہوگا، یعنی اگر آیت الکرسی اس انداز سے پڑھی جائے۔ وضو کے بعد اگر اسے پڑھے گا تو روایت میں پانچویں امام کی 40 سال کی عبادت کا ثواب اسے دیا جائے گا، اور 70 بار اگر کوئی شخص تلاوت کر لے اس کو تو معالج کی دوا کی محتاجی ختم ہو جائے گی، یعنی بیماری نہیں پڑے گا تو نہ دوا کی ضرورت نہیں پیش آئے گی، اور گھر سے باہر نکلتے وقت اگر اس کو پڑھے گا تو تمام مقاصد میں کامیاب ہو کر لوٹے گا۔ تو بہت زیادہ اس آیت الکرسی کا عمومی زندگی میں بھی جو ہے وہ ثواب ہے، جس کو ہمیں اس کو مسلسل پڑھتے رہنا چاہیے، صرف یعنی نماز کی حد تک نہیں کہ ہم نماز وحشت قبر کی حد تک اس کو، بلکہ ہر نماز کے بعد بھی پیغمبر نے امیر المومنین علیہ الصلوۃ والسلام سے جملات ارشاد فرمائے ہیں کہ اہلی ہر نماز کے بعد آیت الکرسی کی تلاوت نماز کی قبولیت کا باعث ہے، اس کی تلاوت کرنے والا اللہ کی امان میں رہتا ہے، اور اللہ اس کی مسلسل حفاظت کرتا ہے۔ تو اس لحاظ سے یہ بہت بہترین، اس کو نمازوں کے بعد بھی پڑھنا چاہیے۔ آپ نے دیکھا وضو کے بعد بھی اس کو پڑھنے کا حکم ہے، نماز کے بعد بھی حکم ہے، نمازوں کے دوران بھی پڑھنے کا، جیسے نماز وحشت قبر کے اندر۔ اور روایتوں کے اندر یہ بھی بات آئی کہ کسی نے سوتے وقت اس کو پڑھ لیا اور ہر نماز کے بعد تلاوت کی تو فالج ہونے سے اور سانپ بچھو جیسے جانوروں سے، یعنی موذی جانوروں سے بھی یہ شخص محفوظ رہے گا۔ اس میں موذی جانوروں کے اندر عام طور پر کچھ جراثیم بھی شامل ہو جاتے ہیں، یعنی اس قسم کی بیماریوں سے بھی آج کل جیسے ڈینگی اور پتہ نہیں کون کون سے جو امراض ہو گئے سخت والے بھی جو جراثیم کے ذریعے ہوتے ہیں، ان سے بھی انسان کی حفاظت رہتی۔ اچھا، اور اس کے علاوہ ہر نماز کے بعد آیت الکرسی کی تلاوت یہ فقر و فاقے سے نجات دلاتی ہے، اس کا رزق وہاں سے ملتا ہے جہاں سے اس کو उम्मीद भी नहीं होती, और सुबह सवेरे अगर घर से निकलते हुए इसको पढ़ लेगा इस आयतल कुर्सी को, तो वो तंग दस्ती से अमान में रहेगा। यानी रोजाना लोग कितना अपनी जॉब्स के लिए, कारोबार के लिए और उसके लिए निकलते हैं, तो ये तमाम मराहिल से बखैर खूबी गुजरेगा और उसके रिस्क में भी इजाफा होगा। और इसके अलावा जिसने 100 मरतबा आयतल कुर्सी पढ़ ली, पैगंबर फरमाते हैं गोया उस शख्स की मानिंद है जिसने पूरी जिंदगी अल्लाह की इबादत में गुजारी। तो इंसान बाकायदा एक तस्बीह पूरी आयतल कुर्सी की इस अंदाज से पढ़ सकता। तो ये अब देखें, यही आयतल कुर्सी आप नमाज वहशत कब्र के अंदर पढ़नी है, और जितने सवाब आपने अब तक सुनी है सारे नमाज वहशत कब्र के अंदर वाली जो आयतल कुर्सी है इसको पढ़ने से यही सवाब और फायदे आपको मिलेंगे। तो इस लिहाज से नमाज वहशत कब्र का आपको अहमियत का एहसास हो रहा है। और इसके अलावा उसके बाद अगली रकत में सूरह कद्र पढ़ी जाती, सूरह कद्र की भी देखिए कितनी मंजिलत है। और सूरह कद्र को एक बात और बता दीजिए कि बहरहाल बहुत से लोग उंगलियों के ऊपर भी ये 10 का अदद गिन सकते हैं, और तस्बीह के जरिए भी इसको गिना जा सकते हैं। यानी नमाज के दौरान अगर तस्बीह हाथ में लेके कोई भी जिक्र पढ़ना हो तो इसमें भी कोई हर्ज नहीं। अच्छा, सूरह कद्र की जो शख्स तिलावत करता है, हमारे पांचवें इमाम इमाम मोहम्मद बाकर अलैहिस्सलाम फरमाते हैं, और यही याद रहे कि यही सूरह कद्र आपको इसके अंदर पढ़नी, और एक दफा नहीं पढ़नी, 10 दफा पढ़नी, कि जो इन्ना अंजलनाहु फी लैलतिल कद्र की तिलावत करे, और तिलावत क्या हो तो अपनी आवाज को बुलंद करे, तो वो उस शख्स की मानिंद है जिसने अल्लाह की राह में तलवार उठाई। और जो इस सूरह की तिलावत आहिस्ता करे तो उस शख्स की मानिंद है जो राह खुदा में अपने खून में आलूदा हुआ। और जो शख्स सूरह कद्र को 10 मरतब पढ़े अल्लाह उसके 1000 गुनाह को मिटा देता। और इसमें 10 दफा ही सूरह कद्र पढ़ी जाती, यानी 1000 गुना तो फकत सिर्फ इस 10 दफा सूरह कद्र पढ़ने से ही माफ हो जाते हैं। और इतना सवाब जो शहीद खाको खून में गलता होता है जिहाद में, वो सवाब इसको दिया जाता है। और जो शख्स सूरह कद्र की तिलावत करेगा अल्लाह उसको माह रमजान में रोजे रखने का और शबे कद्र में जागते रहने का सवाब बता करेगा। तो इसके अंदर आप 10 दफा पढ़ रही, और इसके अलावा पेशानी पर मोमिनीन की जो नूर कयामत के रोज जाहिर होगा, असलन वो नूर सूरह कद्र ही का नूर होगा। तो रिवायत में ये बात भी आई है हिकायात के अंदर कि आयतुल्ला शेख मोहम्मद अली बुरुजर्दी ने एक मरतबा आयतुल्ला शेख मोहम्मद हुसैन कंपानी से पूछा था कि आपके जो होंठ हर वक्त जिक्र में मसरूफ रहते हैं, हत्ता कि आप सलाम और दुआ और बातचीत के दरमियान भी इसको तर्क नहीं करते, ये कौन सा जिक्र है जो आप पढ़ते हैं? आयतुल्ला मोहम्मद हुसैन कंपानी ने मुस्कुराकर बड़े तामुल से जवाब दिया, कितना अच्छा है कि इंसान रोजाना 1000 मरतबा सूरह कद्र की तिलावत कर लिया करे। यानी उन्होंने ये नहीं कहा कि मैं ये जिक्र पढ़ता हूं, कि बहरहाल इसके अंदर खुद सताई और एक बड़ाई का एक वो आ जाता है, क्या ये अच्छा है कि इंसान रोजाना 1000 दफा सूरह कद्र की तिलावत कर लिया करे। तो हम 10 दफा सूरह कद्र पढ़ने से घबराने लगते हैं और टांगों के अंदर चींटियां रेंगने लगती हैं, 10 दफा अगर पढ़े और बार बार पहलू नमाज में बदले जाते हैं, वो 1000 दफा रोजाना पढ़ते थे, 10-10 तस्बीह हैं इसकी। तो बहरहाल अपने आपको इबादत के अंदर थोड़ा सा अपने जिस्म को जरा थकाना भी चाहिए इस लिहाज से। और अभी आपने देखा कि आयतल कुर्सी और सूरह कद्र ये इसमें पढ़ी जाती, ये रोजाना जो हादसा इतने ज्यादा होते हैं, आयतुल्ला बेहजत बाकायदा कहते थे कि वो सवारियों से बचने के लिए कुछ ताकीद करते थे, फरमाते थे सवारी पर सवार होने से पहले आयतल कुर्सी की तिलावत किया करो, मुमकिन हो तो सवारी पर दाएं तरफ से सवार हुआ करो, सवारी पर सवार होकर 3 मरतबा सूरह कद्र पढ़ो और सूरह हदीद को लिखकर सवारी में साथ रखो, तो तमाम हादसात से महफूज रहोगे। तो इसके अंदर भी आपने देखा कि आयतल कुर्सी और सूरह कद्र इसके अंदर भी आ रही है। तो उस लिहाज से उलमा की सीरत में है कि हर मुख्तलिफ तरीकों से आम जिंदगी में पेश आने वाले बहुत सारी चीजों के लिए ये दोनों सूरह कद्र और आयतुल कुर्सी वगैरह इसको उलमा जो है बताते हैं, और यही आप नमाज वहशत कब्र के अंदर पढ़ेंगे। तो अच्छा, नमाज वहशत कब्र का तरीका वो अभी आपने देख लिया कि बहुत आसान भी है, एक फ्लो चार्ट की सूरत में भी देखिए, इंसान पहले तकबीर कहेगा, सूरह फातिहा पढ़ेगा, फिर आयतल कुर्सी पढ़ेगा, फिर रुकू में जाएगा, समय अल्लाह, उसके बाद सजदे में, सजदे से उठकर बैठेगा, फिर सुबहान रब्बी अला, दूसरा सजदा, फिर दूसरे सजदे से उठ के बैठे, फिर खड़ा हो जाए दूसरी रकत में, फिर सूरह फातिहा सूरह कद्र 10 मरतबा पढ़े और इसी तरीके से लेकर आखिर तक, और फिर आखिर में एक दुआ पढ़ी जाती है, अल्लाहुम्मा बस सवाबा इला कब्र फुलाने। ये पूरा एक समझे एक लिहाज से एक नमाज़े वहशत कब्र का एक तरीका आपके सामने आ गया। अच्छा, अब ये जो तरीका है इसके अंदर कोई तब्दीली नहीं की जा सकती नमाज वहशत कब्र के अंदर। एक सवाल होता है कि अगर कोई शख्स जान बूझ कर नमाज वहशत कब्र का तरीका बदल दे तो क्या उसकी नमाज वहशत कब्र सही। मसलन कोई आयतल कुर्सी से याद नहीं, उसने कहा चले मैं इन्ना आतैना कल कौसर पढ़ देता हूं। उलमा ने फरमाया कि उसे दो रकत नमाज मुस्तहब का सवाब तो मिल जाएगा लेकिन नमाज वहशत कब्र का सवाब नहीं मिलेगा, वो फवायद हासिल नहीं होंगे जो नमाज वहशत कब्र के। यानी ऐसा तरीका बताया गया है रिवायत के अंदर जो एक मखसूस तरीका है नमाज का, इसमें अपनी मर्जी से आम मुस्तहब नमाज की तरह से तब्दीली नहीं कर सकते, कोई सा भी सूरा उसके बाद पढ़ो नहीं, मखसूस सूरा पढ़ेंगे तो ही इसके सवाब और फायदे मिलेंगे। आयतल कुर्सी पहली रकत में पढ़ी जाएगी और दूसरी रकत में सूरह कदर या वो जो पहला तरीका है जिसमें अलहम्द के बाद सूरह तौहीद और उसके बाद दूसरी में सूरह तकासुर पढ़ी जाती है, वो मखसूस ही सूरह पढ़ने पड़ेंगे। और अगर किसी ने जानबूझकर कोई तब्दीली की तो आम मुस्तहब नमाज बन जाएगी लेकिन नमाज वहशत कब्र नहीं बनेगी। अच्छा, अब उसके बाद एक आ जाइए कि अगर कोई शख्स भूले से, अभी तो जानबूझ के बात थी, लेकिन अगर किसी शख्स ने भूले से तरीके मखसूस तरीके पर अंजाम नहीं दिया, पढ़नी शुरू की है जैसे कि उसका तरीकेकार होता है कि मसलन पहली रकत में अलहम्द के बाद जो है सूरह कदर जबान पे आ गई, सूरह तौहीद जुबान के ऊपर आ गई। अच्छा, अब इसके अंदर भी दो चीजें मुमकिन है कि आपको नमाज पढ़ने के बाद याद आए कि अरे ये तो मैंने, मुझे पहली रकत में तो आयतल कुर्सी पढ़नी चाहिए थी, ये तो मैंने कोई और सूरह पढ़ दिया, तो वो नमाज काफी नहीं होगी। और नमाज वहशत कब्र अगर आपको फायदे और सवाब लेने हैं तो नमाज वहशत कब्र को दोबारा पढ़ना पड़ेगा। यानी नमाज के बाद अगर आपको याद आए कि मैंने भूले से नमाज के तरीके में तब्दीली कर दी। अच्छा, अगर दौराने नमाज याद आ जाए, मसलन आपको पहली रकत में अलहम्द के बाद आयतुल कुर्सी पढ़नी चाहिए थी लेकिन आपने कोई और सूरा पढ़ दिया, रुकू में भी आप चली गई, रुकू में जाके याद आया ये मैंने क्या किया, तो आमतौर पर तो वाजिब नमाजों में हुक्म है कि भाई जो हो गया सो हो गया, नमाज अपने जारी रखें। नहीं, यहां पर मसला अलग है, यहां पर तो रुकून की ज्यादती से पिछली दफा आपने सुन ही लिया था कि नमाज बातिल नहीं होती, आप जाइए दोबारा खड़े हो जाएं, अलहम्द तो आप पढ़ी चुकी थी, उसके बाद आयतल कुर्सी के बजाय कोई और सूरा पढ़ लिया था आपने, अब वो दोबारा आप आयतल कुर्सी पढ़ें, फिर दोबारा रुकू करें और नमाज को आगे कंटिन्यू करें। तो ये अच्छा, इसी तरीके से दूसरी रकत के अंदर भी यही वाली गलती हो सकती है, तो आप रिवर्स गियर लगा कर फिर दोबारा जाएं, उस कैच करें उसी सूरे को, दोबारा जाकर पढ़ें, जैसे सूरे कदर पढ़ना था लेकिन आप सूरे तौहीद पढ़कर रुकू में चली गई मसलन, तो अब आप क्या करें, दोबारा खड़ी हो जाएं, अलहम्द आप पढ़ी चुकी थी, अब 10 मरतबा सूरे कदर पढ़ें और उसके बाद फिर दोबारा आप रुकू करें और नमाज को आगे कंटिन्यू करें। तो यह है कि इस्लाम इसकी तरीके के अंदर तब्दीली को बर्दाश्त नहीं करता है। अगर नमाज पढ़ चुकी है फिर पता चले कि मेरे तरीके में मैंने गलती कर दी थी तो उस नमाज को दोबारा पढ़ना पड़ेगा, और दौरान नमाज उसका तदारुक करना पड़ेगा और पीछे जाकर उसको अंजाम देना होगा जो चीज आप भूल गई। अच्छा, हाँ, अभी वो आ रहा है कि कहां तक पढ़ेंगे, वो अभी आगे चलकर आ रही है उसकी तफसीर। क्या नमाज वहशत कब्र को उजरत देकर पढ़वा सकते हैं? तो जवाब ये कि जी हां, उजरत देकर भी नमाज वहशत कब्र पढ़वाई जा सकती है। अलबत्ता अगर उजरत लेने वाला भी गलती से या भूल कर मस्कूरे तरीके से नमाज वहशत कब्र ना पढ़े तो ये काफी नहीं है और उसे सही तरीके से दोबारा नमाज वहशत कब्र पढ़ना होगी। काफी नहीं है, दोबारा पढ़नी पड़ेगी उसको। अच्छा, इसकी एक तफसील अभी आगे चलकर भी आ रही है। यानी कोई और तरीका इसमें नहीं चलेगा। अच्छा, अब एक है कि तदफीन से जो पहले वाली नमाज है उसमें ये आया कि जनाब पहली रकत में अलहम्द के बाद दो मरतबा सूरह तौहीद यानी कुलुल्लाहु अहद पढ़ी जाएगी और दूसरी रकत में अलहम्द के बाद 10 मरतबा सूरह तकासुर पढ़ी जाएगी। देखिए, सूरह तकासुर के भी मुतालिक भी बता दिया जाए कि देखिए इसका भी बहुत ज्यादा सवाब है। यानी तफसीर मजमूउल बयान में इमाम जाफर सादिक अलैहिस्सलातु वस्सलाम ने, कि अगर कोई शख्स फरमाते हैं कि इस सूरे को अपनी वाजिब और मुस्ताब नमाजों में पढ़ता तो उसको शोहदा की शहादत का सवाब अदा किया जाता, शोहदा की शहादत का सवाब। और पैगंबर फरमाते हैं इसकी तिलावत करने वालों से दुनिया में अल्लाह की दी गई जो नेमतें थी उनका कोई हिसाब नहीं लिया जाएगा। अगर कोई शख्स सूरह तकासुर की तिलावत करता रहे तो अल्लाह उससे दुनिया की नेमतों का हिसाब नहीं लेगा। और एक और इसका सवाब और फायदा यह है कि इस सूरह की तिलावत करने से कुरान की 1000 आयात को पढ़ने का सवाब मिलता है। और इसके अंदर सोचे 1000 आयात का सवाब और इसके अंदर 10 मरतबा सूरह तकासुर पढ़ी जाएगी। 1000 को फिर आप 10 से जो है वो जरब देती रहें तो सोचिए कि सवाब। और आम जिंदगी के अंदर भी सूरह तकासुर को इस लिहाज से पढ़ना चाहिए। और अभी जो इससे पहले सवाल हुआ था कि आयतल कुर्सी कहां तक पढ़ी जाए, अब देखिए आयतल कुर्सी एक तो है वहुवल अलीउल अजीम तक और एक है हुम फीहा खालिदून। देखिए इसका नाम आयतल कुर्सी है, आयातल कुर्सी नहीं। यानी एक बहस है उलामा में कि आयतल कुर्सी क्या एक ही आयत है, जैसे कि आयत के लफ्ज से भी जाहिर हो रहा है, या ये तीन आयात हैं। यानी वहुवल अलीउल अजीम तक जो कि सूरह बकरा की आयत नंबर 255 है, एक आयत है। और अच्छा इतना और बता दीजिए कि जो आयतल कुर्सी का जो ये जो इसका नाम है ना, ये पैगंबर और आइमा के अदवार में भी इस आयत का यही नाम था, आयतल कुर्सी। और इसके भी बहुत फायदे हैं, रिवायत में है कि नमाजों के बाद आयतल कुर्सी अगर आंखों पर हाथ रख के पढ़ी जाए तो आंखों के अमराज दूर हो जाते हैं, बीनाई बहुत कभी हो जाती है इससे। और कहा जाता है कि तमाम बातों का सरदार जो है वो कुरान है, और कुरान का जो सरदार है वो सूरह बकरा है, और सूरह बकरा की जो सरदार है वो आयतल कुर्सी। और बाकायदा कुछ उलमा तो ऐसे हैं कि जिन्होंने पूरी पूरी किताबें आयतल कुर्सी की फजीलत और इसके इसरार पर लिखी हैं, मुल्ला सदरा ने लिखी है, मुल्ला तकी फलसफी ने लिखी है, यानी पूरी पूरी किताबें आयतल कुर्सी के ऊपर लिखी गई। अच्छा लेकिन मराजे उजाम का ये कहना है कि आयतल कुर्सी तो एक ही आयत है लेकिन नमाज वहशत कबर में एहतियात यही है कि इसे हम फीहा खालिदून तक खालिदून तक। अब इसके वो अलग दलाइल रखते हैं कि आयतल कुर्सी के अंदर ये जो नमाज वहशत कबर है इसमें हम फीहा खालिदून तक क्यों पढ़े। लेकिन बहरहाल रिवायात से बात पता चलती है कि आयतल कुर्सी वहुवल अलीउल अजीम तक ही है। और बाकायदा भी कुछ अरसे पहले ही रहबर मौजम ने एक दर्स लिया था, दर्स दिया था वहां पर ईरान में, तो एक आलिम उनके दर्स में मौजूद थे जो अपने 4-5 साल के एक बेटे को लेकर आए हुए थे। उन्होंने कहा था कि आपके सामने कुछ तिलावत कुरान करना चाहता है मेरा बेटा, और रहबर के सामने उन्होंने तिलावत करवाई बच्चे से। बच्चे ने आयतल कुर्सी की तिलावत की और हुम फीहा खालिदून तक उसको पढ़ा। तो रहबर ने पहले तो काफी तारीफ की बच्चे की और बाद में मजा के तौर पर एक बात कही कि शायद आप आयतल कुर्सी के मोतकिद हैं ना कि आयतल कुर्सी के। यानी इशारा यह था कि आयतल कुर्सी फकत एक ही आयत है जो कि वहुवल अलीउल अजीम तक। अलबत्ता नमाज के हद तक सारे खुदरेबर भी और दीगर उलमा का तो नजरिया पहले से ही है कि इसको एहतियात लाजिम यह है कि इसको हुम फीहा खालिदून तक ही पढ़ा जाए। और बहुत सी रिवायात से भी इसकी बात का पता चलता है कि जैसे कि रिवायत हजरत अमीरुल मोमिनीन अलैहिस्सलाम में भी है कि आयतल कुर्सी में 50 कलिमात हैं और हर कलमे के अंदर एक बरकत है, और इस लिहाज से आयतल कुर्सी को पढ़ने में 50 बरकतें मिलती। तो इस लोगों ने उसके बाद कलिमात गिने तो उनकी तादाद भी वहुवल अलीउल अजीम तक 50 कलिमात बनते। तो बहरहाल इस लिहाज से भी ये पता चला कि आम हालात में अगर कभी भी आप आयतल कुर्सी पढ़ें तो उसे वहुवल अलीउल अजीम तक ही पढ़ना है। आगे भी पढ़ सकते हैं हुम फीहा खालिदून तक, लेकिन असल रिक्वायरमेंट यही वजह है कि बहुत पहले امام خمینی کا ایک نسخہ کیمیا آپ کو بتایا گیا تھا کہ امام خمینی نے کامیابیاں کیسے حاصل کی ہیں، جس میں آیت اللہ شیخ حسن علی نخودکی اصفہانی کا ایک عمل آپ کو بتایا تھا، تو اس کے اندر بھی آیت الکرسی وہو العلی العظیم تک ہی ہے. آیت اللہ شبیری زنجانی نے بھی بتایا کہ عام زندگی اور دنیا و آخرت کی ہر کامیابی کے لیے جو ایک خاص عمل بتایا گیا تھا آپ کو، اس کے اندر آیت الکرسی کی حد تک یہ ہے کہ اسے وہو العلی العظیم تک پڑھا جائے. اچھا، اب لیکن بہرحال یہ کہ نمازوں کے اعتبار سے بھی اور عام زندگی میں بھی اس کو اگر آپ دیکھیں تو لوگوں کو چاہیے کہ اپنی دکان میں، کاروبار کی جگہ پر، ملازمت کی جگہ پر آیت الکرسی کو لکھ کر رکھیں، خیر و برکت بھی اس کے اندر ہوگی. اور اگر کوئی شخص اس کو بہت زیادہ پڑھتا رہا تو اسے یہ توفیق ملے گی کہ مرنے سے پہلے بھی آیت الکرسی اس کی زبان پر آئے گی، اور آیت الکرسی اگر مرنے سے پہلے اس کی زبان پر آ جائے تو اس وقت تک نہیں مرے گا جب تک کہ جنت میں اپنا مقام نہ دیکھ لے. تو بہرحال بہت زیادہ ہے اس کا ثواب اور فائدہ. اور عام زندگی میں بھی جس جگہ بھی انسان اپنے پیسے رکھتا ہے، اپنے مال و دولت کو رکھتا ہے، اپنے سیف ہے، لاکر ہے، وہاں پر بھی ایک آیت الکرسی لکھ کر اس سیف اور لاکر کے اندر رکھی جائے. مثلا بہت سی خواتین زیورات ہوتے ہیں گھر میں رکھے ہیں، چوریاں ہو جاتی ہیں، اس سے بھی انسان کی حفاظت رہتی ہے. گھر میں رکھنے سے بھی، آیت الکرسی کو لکھ کر گھر میں رکھنے سے بھی چور ڈاکو سے بھی حفاظت ہوتی ہے. تو عام طور پر تو وہو العلی العظیم تک ہے، لیکن ہم فیہا خالدون تک احتیاط لازم کی بنا پر نماز وحشت قبر میں وہاں تک پڑھنا ہے. اچھا، اس کے بعد نماز وحشت قبر کے پڑھنے کے بعد کی ایک دعا ہے، اور دعا کیا ہے؟ اللہم صلی علی محمد و آل محمد و بعد ثوابہ الی قبر فلان ابن فلان. درود کے بعد یہ ہے کہ پروردگار اس نماز کا ثواب فلاں ابن فلاں کی قبر تک پہنچے. اچھا، یہاں پہ بھی علماء نے کہا کہ الا روح فلاں ابن فلاں نہیں ہے، الا قبر، یعنی قبر کے اندر یہ چیز پہنچتی روح کی حد تک. روح بننا تو ہوتا ہے کہ ٹھیک ہے اس کی روح کو اس کا فائدہ ملے گا، نہیں، قبر کے اندر یہ چیز جاتی. قبر ہی کی تنگی، تاریکی، تنہائی، اس کو جتنے بھی چیزیں جس سے انسان اس کے گھبراتا ہے، وہ یہ قبر کے اندر پہنچے گی یہ نماز. تو اس کے الفاظ سے بھی یہ پتہ چلتا ہے. اچھا، بہت سے لوگ کہتے ہیں کہ کیا ہمیں تو عربی اتنی صحیح نہیں آتی، تو یہ نماز وحشت قبر کے بعد کی جو دعا ہے اس کو کیا عربی ہی میں پڑھنا ضروری ہے؟ تو اس کا جواب یہ کہ نہیں، اس کو عربی میں پڑھنا بہتر تو ہے لیکن ضروری نہیں. اردو کے اندر بھی پڑھ سکتے ہیں اور کہہ سکتے ہیں درود پڑھنے کے بعد، مثلا آپ یہ کہیں کہ پروردگار اس نماز وحشت قبر کا ثواب فلاں مرحوم کو پہنچے. اچھا، پھر اس کے اندر یہ کہ یہ جو ہے کہ فلاں ابن فلاں میں، تو کیا اس کا نام لینا اور اس کے والد کا نام لینا کیا ضروری؟ تو اس کا جواب ہے کہ نہیں، یہ نام لینا بھی کوئی ضروری نہیں. پتا ہو تو نام لے لیں اس کا، یعنی نام معلوم ہو تو نام لے لیں، والد کا نام معلوم ہو تو نام لے لیں، ورنہ دماغی اعتبار سے مشخص کرنا کافی. مثلا کوئی کہے کہ آج میں مثلا نماز جماعت کے لیے مسجد گیا تھا، جس مرحوم کی جو آج نماز جنازہ پڑھی گئی تھی، اس کے بعد اسے تدفین کے لیے لے گئے تھے، اب رات کے 7-8 بج رہے ہیں، تو وہ اس مرحوم کے لیے میں یہ نماز وحشت قبر پڑھتا ہوں. تو اس لحاظ سے اتنا بھی کافی. یا میرے جو فلاں رشتہ دار یا فلاں مومن کا جہاں آج مسجد میں اعلان ہو رہا تھا، جن کے لیے اب مجھے ان کا نام یاد نہیں رہا، لیکن میں ان کے لیے مثلا یہ نماز وحشت قبر پڑھتا ہوں، یعنی اس کا نام لینا ضروری نہیں. حتیٰ کہ جو سورہ فاتحہ پڑھی جاتی ہے، حتیٰ کہ جو تلاوت قرآن کی جاتی ہے، اس کے میں بھی کہیں پہ بھی نام لینا ضروری نہیں. البتہ اگر والدین کے لیے نیک اعمال یہ سورہ فاتحہ یا وغیرہ جو پڑھی جاتی ہے، اس میں بہتر ہے کہ والدین کا نام لیا جائے. مثلا حقیقت یہ ہے کہ انسان جیسے اکثر بچوں سے بھی پوچھے تو ان کو اپنے دادا کا نام نہیں پتا ہوتا، پردادا کا تو بہت ہی شاذ لوگوں کو پتا ہوتا ہے. تو بس دیکھا جائے تو ناموں کی حقیقت یہی ہے کہ انسان جن کے لیے اتنی محنتیں کرتا ہے، ایک نسل کے بعد تو لوگ اس کا نام بھی بھول جاتے ہیں. تو بہرحال اس جگہ کو یاد رکھنا چاہیے کہ جہاں ہمیشہ رہنا ہے. ہاں، میں ابھی آ رہا ہوں، یہ سارے مرحلے وار اسی کے اوپر. تو ابھی فی الحال تو یہ ہے کہ نام لینا ضروری نہیں ہے. اچھا، اس کے بعد پھر ایک مسئلہ یہ آتا ہے، چلیں ابھی ان کا بھی جواب دے دیا جائے، کہ کوئی نہ کوئی تو آج مومن مرا ہی ہوگا. مثلا ہم نہ مسجد گئے، نہ کسی سے کہیں سے اطلاع کوئی آئی، لیکن اتنی بڑی دنیا ہے، کوئی نہ کوئی تو مومن اس دنیا سے گیا ہوگا. تو جو بھی گیا ہو اس کو وحشت قبر یا ایک ضروری نہیں کہ ایک گیا ہو، بہت سارے گئے ہوں، مثلا ہو سکتا ہے کہ ایک دن میں 100 مومنین جو انتقال کر گئے ہوں پوری دنیا میں ملا کر، تو رجائے مطلوبیت کی نیت سے ان سب کے لیے بھی ایک ہی نماز وحشت قبر پڑھی جا سکتی، رجائے مطلوبیت کی نیت سے. شاید یعنی رجائے مطلوبیت کہتے ہیں کہ یقینی طور پر ہم اس کو مستحب نہیں قرار دے سکتے، لیکن یہ کہ یعنی روایت میں ایک شخص کے لیے ایک نماز وحشت قبر کا حکم آیا، تو کیا بہت سارے اشخاص کے لیے ایک ہی نماز پڑھی جا سکتی ہے؟ تو اس پہ علماء نے کہا کہ رجائے مطلوبیت کی نیت سے بہت سارے اشخاص کے لیے بھی نماز وحشت قبر پڑھی جا سکتی ہے. پھر ایک سوال اس کے اندر یہ آتا ہے کہ کیا نماز وحشت قبر کو مستحب کی نیت سے پڑھ سکتے ہیں؟ مستحب کی نیت سے. اس میں علماء خاص طور پر جو موجودہ مراجع ہیں، آیت اللہ سیستانی فرماتے ہیں کہ اور آیت اللہ خوئی بھی یہ کہتے تھے کہ اس کو مستحب کی نیت سے نہ پڑھا جائے، بلکہ انہوں نے لکھا ہے کہ سزاوار یہ ہے، بہتر یہ ہے کہ اس نماز کو پڑھا جائے، کیونکہ آیت اللہ سیستانی اور آیت اللہ خوئی بھی وہ مستحبات کی دلیلوں کے لیے بھی اس کی مضبوطی کے قائل تھے. ابھی ہم اس بحث کے اندر نہیں جا رہے، کچھ سندی اشکالات علماء کے اندر ہوتے ہیں، سند کے اوپر بحث ہوتی ہے، تو اس لحاظ سے آیت اللہ سیستانی نے کہا کہ اس نماز کو پڑھنا چاہیے، یم بغی سزاوار یہ ہے، بہتر یہ کہ اس نماز کو پڑھو، لیکن مستحب کی نیت نہ کریں، رجائے مطلوبیت کی نیت سے تاکید آئی ہے اس کی، اور بہرحال اس نماز کو جو ہے وہ پڑھ لیا جائے. اور دیگر علماء بھی جنہوں نے مستحب کے طور پر بھی اس کو لکھا ہے، وہ بھی انہوں نے قاعدہ تسامو کو استعمال کرتے ہوئے مستحب کے طور پر لکھا ہے، ورنہ سند کے اعتبار سے اس کے اندر کچھ اشکالات ہیں. اچھا، اب ابھی تک تو آپ نے سنا کیا اس نماز کو کیا کبھی یہ نماز واجب بھی ہو جاتی؟ تو جی ہاں، نظر کر کے اس نماز کو واجب بھی کیا جا سکتا ہے. تو دیکھیے، ہمارے یہاں نظروں کا بس صرف ایک مٹھائی اور کھانا اس سے صرف سروکار رہ گیا ہے، دوسری طرف بھی نگاہ ہونی چاہیے آپ کی، جو اور زیادہ ثواب پہنچانے والی نظریں ہیں وہ ماننی چاہیے. اس میں یہ کہ اگر میرا فلاں کام ہو گیا تو جس مومن کی بھی مرنے کی اطلاع میں اس کے لیے اس رات نماز وحشت قبر پڑھوں گا. اب کیا ہے، نظر کر کے اپنے اوپر واجب کر لیا آپ نے، تو بہرحال اس لحاظ سے اس نماز کا ثواب بھی زبردستی اب آپ کو یہ نماز پڑھنا پڑے گی، ورنہ ہو سکتا ہے کہ اگر واجب نہ کرتے تو سستی آ جاتی، لیکن اب آپ کو دماغ میں رہے گا کہ میں نے نظر کر کے واجب کی. تو ویسے تو یہ نماز مستحب کی نیت سے بھی نہ پڑھی جائے، رجائے مطلوبیت کی نیت سے پڑھی جائے، لیکن اس کو واجب بھی کیا جا سکتا ہے اگر نظر کر لی جائے. اور اب اچھا، اب آ جائیے نماز وحشت قبر کا وقت کب سے کب تک ہوتا ہے. دیکھیں، نماز وحشت قبر کا وقت تدفین کے بعد سے لے کر اور صبح تک رہتا ہے، تدفین کے بعد سے لے کر اور صبح تک. تو یعنی یہ اس کا ٹوٹل ڈیوریشن ہے نماز کا، یعنی تدفین کے بعد سے. تدفین کے بعد سے کے معنی یہ کہ تو تدفین ہو سکتا ہے دن میں ہو جائے، لیکن نماز جو ہے مغربین کے نماز مغرب کی یعنی غروب آفتاب سے لے کر طلوع فجر تک اس کا وقت رہے گا، غروب آفتاب سے طلوع فجر تک. البتہ اس کے اندر بھی افضل کون سا وقت ہے، پچھلی دفعہ بھی آپ نے سنا تھا کہ ہم نے نوافل میں بھی اوقات فضیلت اور واجب نمازوں کے اندر بھی اوقات فضیلت کا ذکر کیا تھا. سب سے افضل وقت بہرحال نماز وحشت قبر کا یہ ہے کہ اس کو اول شب ہی میں پڑھ لیا جائے، نماز عشاء پڑھنے کے بعد. مغرب اور عشاء کے درمیان میں بھی اس کو پڑھا جا سکتا ہے، لیکن زیادہ بہتر یہ کہ نماز عشاء کو پڑھنے کے بعد اس کو پڑھا جائے. اور ویسے فجر تک پڑھی جا سکتی ہے، لیکن آیت اللہ ناصر مکارم شیرازی نے بھی لکھا ہے کہ اصلا یہ جس وقت تدفین کے بعد فوراً ہی منکر و نکیر آ جاتے ہیں، فوراً، بلکہ روایت میں یہاں تک ہے کہ ابھی لوگ تدفین کر کے گھر پہنچے بھی نہیں ہوتے کہ سوال منکر و نکیر وغیرہ سب مکمل ہو چکا ہوتا ہے. تو بہرحال اس لحاظ سے اس کو جلد سے جلد پڑھ لینا چاہیے، جتنے بھی جلد ہو سکے اول شب کے اندر بہتر ہے پڑھا جائے، اور نماز مغربین کو پڑھنے کے بعد نماز عشاء کو پڑھنے کے فوراً بعد اس نماز کو پڑھ لینا بہتر ہے، اگرچہ وقت اس کا طلوع فجر تک چلے گا، ज्यादा बेहतर यही है। अच्छा, अलबत्ता अगर तदफीन में कभी ताखीर हो जाए तो क्या नमाज वहशत कबर में भी ताखीर होगी? जी हां, तदफीन में अगर ताखीर हो रही है तो नमाज वहशत कबर पढ़ने में भी ताखीर की जाएगी। जब तक तदफीन नहीं हो जाएगी तब तक नमाज वहशत कबर का दूसरा वाला जो तरीका है, वो जो असल दफन के बाद वाली जो नमाज है, वो नहीं पढ़ी जा सकती जब तक कि तदफीन ना हो जाए। क्योंकि बाज़ औक़ात ये होता है कि मैयत हो सकता है किसी दूसरे मुल्क से जो है वो आ रही हो, या मसलन ये भी होता है कि अक्सर लोगों के साथ ये देखने में आया है कि जनाब कुछ लवायकीन है जो दूसरे मुल्क से आ रहे हैं, दूसरे शहर से आ रहे हैं, उनका इंतजार किया जाता है। अलबत्ता ये बात रिवायात के एतबार से ज्यादा पसंदीदा नहीं है, इसको पसंदीदा नहीं समझा जाता कि जनाब आप इस तरह से इतना ज्यादा ताखीर करें, मुर्दा भी जल्द से जल्द दफन होना चाहता है। तो इसमें कोशिश ये की जाए कि तदफीन कर दी जाए, सिवाय इसके कोई और बहुत अहम या जरूरी ऐसी कोई चीज जिसमें इंतजार करना ही जरूरी हो, और अगर इंतजार किया भी जा रहा है तो पहले वाले तरीके वाली नमाज कम से कम पढ़ दी जाए, तो तदफीन से पहले वाली जो है वो पढ़ी जाती। अच्छा, अगर मैयत दिन में दफन हो चुकी हो तो क्या दिन में ही नमाज वहशत कबर पढ़ सकते हैं? जाहिर है मैयत दिन में ही दफन हो गई 3-4 बजे, तो जवाब ये कि जी नहीं, दिन में नमाज वहशत कबर नहीं पढ़ी जाएगी, नमाज वहशत कबर रात ही को पढ़ी जाएगी, और इतनी देर इंतजार करना पड़ेगा यहां तक कि रात शुरू हो जाए। चाहे हो सकता है फजर के बाद तदफीन हो गई, हो सकता है जोहर के वक्त तदफीन हो गई हो, जोहर के बाद तदफीन हो गई हो, लेकिन इंतजार करना पड़ेगा गुरूब आफ्ताब का, और जब गुरूब आफ्ताब हो जाएगी तब ये नमाज पढ़ी जाएगी। अच्छा, बाज़ औक़ात ये होता है किसी मोमिन के मरने की कोई इत्तला ना हो, गायब हो जाए, और इम्कान हो कि शायद ये मोमिन इंतकाल कर गया होगा, बहुत अरसे से इसकी कोई खबर नहीं आ रही, तो मसलन जंग है, जंग में कोई शख्स गायब हो गया, बहुत सारे ऐसे चीजें हो सकती हैं। तो बहरहाल अगर कोई शख्स मुस्ताहब तो नहीं है इस लिहाज से कि उसकी नमाज नमाज़े वहशत कबर जो है वो पढ़ी जाए, अलबत्ता कुछ उलमा ने फिर भी कहा कि रजाए मतलूबियत की नियत से पढ़ सकते हैं। एक बहरहाल एक अच्छी चीज ये है कि नमाजी तो है और नमाज पढ़ के उसका सवाब की उम्मीद है कि परवरदिगार इसका सवाब उसको उस शख्स तक पहुंचा दे जो हमें पता नहीं चल रहा है। अच्छा, बहुत से ऐसे भी होते हैं कि अगर मरने के कई दिन बाद इत्तला मिले, हमारा तो बहुत दिल था कि फला हमारा रिश्तेदार है हम उसकी नमाज वहशत कबर पढ़ते, लेकिन क्या करें इत्तला ही हमें एक हफ्ते बाद मिल रही है, तो जैसे ही इत्तला मिले कि हम उस रात को नमाज वहशत कबर पढ़ सकते हैं, तो जवाब है कि जी नहीं, नमाज वहशत कबर कई दिनों के बाद नहीं पढ़ी जा सकती, और उसके लिए आप आम 2 रकात नमाज पढ़कर हदिया कर दें, नमाज हदिया मैयत उसके लिए पढ़ लें, लेकिन बहरहाल नमाज वहशत कबर नहीं पढ़ी जा सकती, उसका वक्त क्योंकि मखसूस है, वो गुजर गई है पहली रात, तो अब नहीं पढ़ी जा सकती। अगले दिन क्या नमाज वहशत कबर पढ़ सकते हैं? वो उस रात हम किसी वजह से नहीं पढ़ सके तो अगली रात को हम पढ़ लें या अगले दिन में पढ़ लें, तो उलामा कहते हैं नहीं, इसका वक्त भी निकल गया, अब नमाज हदिया मैयत वगैरह पढ़ लें। अलबत्ता कुछ उलमा हैं जैसे आगा खोई, वो कहते थे 1 रात या 2 रातों तक पढ़ सकते हैं, इससे ज्यादा अगर देर हो जाए तो फिर नहीं पढ़ सकते, लेकिन बहरहाल ये कि अगले दिन के लिहाज से यानी अगर वो रात निकल गई तो आप फिर आप नमाज हदिया मैयत वगैरह पढ़ें, नमाज वहशत कबर ना पढ़ें। अच्छा, जो इंतकाल के काफी अरसे बाद दफन हो उसके लिए नमाज वहशत कबर कब पढ़ी जाए? यानी इंतकाल हो गया, अब जैसे मैंने कहा कि पसंद उसकी फ्लाइट से आ रही है उसमें ताखिर हो रही है, 2 रोज बाद मैयत पहुंचेगी, या खुदा ना खास्ता कोई ऐसा मरहला कानूनी तौर पर है कि पोस्टमार्टम होगा और उसके बाद और कानूनी कार्रवाइयां होंगी और नमाज तदफीन में ताखिर हो रही है इस लिहाज से, तो अगर इंतकाल को काफी अरसा भी गुजर जाए लेकिन दफन अभी ना हुआ हो, या इंतकाल के काफी अरसे बाद दफन हुआ हो, तो नमाज वहशत कबर दफन होने के बाद ही पढ़ी जाएगी, तब तक नहीं पढ़ सकते, चाहे उसकी वजह ये तमाम वजूहात ही क्यों ना हो। जी जी, वो तो बिल्कुल वो मैंने पहले ही बता दिया, लेकिन खुद नमाज वहशत कबर जो असल वो है उसके मुतालिक हमने फोकस किया हुआ है। अब वो भी अभी आ रहा है, वो आ रहा है अभी, तो उस लिहाज से नमाज वहशत कबर انتقال کے بعد تدفین کافی عرصے بعد بھی ہو تب بھی نماز بیشتِ قبر اپنے وقت پر ہی پڑھی جائے گی دفن ہونے کے بعد. اچھا جو دفن ہی نہ ہو سکا ہو کیا اس کے لیے بھی نماز بیشتِ قبر ہے؟ مثلا بہت سے ایئر کریش میں انتقال کر گئے اور وہ دفن ہی نہیں ہوئے، پانی میں ڈوب گئے دفن ہی نہیں ہوئے زمین میں، تو علماء فرماتے ہیں کہ ان کی بھی رجائے مطلوبیت سے نماز بیشتِ قبر پڑھی جا سکتی، رجائے مطلوبیت کی نیت سے. اچھا پھر ایک ہے کہ دوسرے ممالک، خاص طور پہ جو مغرب ممالک میں رہنے والے، وہ نماز بیشتِ قبر کس کے وقت کے مطابق پڑھیں؟ یہ ایک مسئلہ ہے. مثلا ہمارے یہاں پر ابھی رات تھی جہاں مردے کا انتقال ہوا، اب دوسرے مثلا مغرب ممالک میں اس وقت دن نکلا ہوا ہے، کیا وہ اپنی جگہ پہ رات ہونے کا انتظار کریں یا اسی مردے کا جہاں انتقال ہوا اس کی رات کو مد نظر رکھتے ہوئے وہاں دن میں ہی پڑھ لیں؟ تو اس کا جواب یہ ہے کہ ان کے لیے حکم یہ ہے کہ اس میں جو ملاک اور معیار جو ہے وہ مردے کی رات ہے، پہلی کون سی ہے تدفین کے بعد، چاہے ان کے ہاں دن ہو جو پڑھ رہا ہے، تو وہ مردے کی تدفین کی رات کو معیار بنائے گا. یعنی وہاں پر وہ دن، ورنہ دن میں نماز بیشتِ قبر نہیں پڑھی جاتی، لیکن جو مغربی ممالک میں ایسی جگہ پر ہے کہ جہاں پر سب دن نکلا ہوا ہے اور یہاں پر، تو یہ یہاں کی رات کے مطابق وہاں دن میں ہی نماز پڑھ لے گا. تو نماز بیشتِ قبر میں مردے کی تدفین معیار ہے، مردے کی تدفین والی رات جو ہے وہ معیار ہے. پڑھنے والا اگر کسی ایسے ملک میں جہاں دن نکلا ہوا ہے تو وہ دن میں ہی اس نماز کو پڑھے گا. اچھا پھر اس کے بعد کیا دوسرے ممالک کے رہنے والے دو مرتبہ اس نماز کو پڑھ سکتے ہیں؟ یعنی ایک مرتبہ تو انہوں نے یہاں دن میں ہی پڑھ لی مردے کی تدفین کے مطابق، اور ایک مرتبہ جب اپنے ہاں ان کے ہاں رات شروع ہوئی، تو رجائے مطلوبیت کی نیت سے یہ بھی جائز ہے. یعنی ایک ہی شخص جو ہے، خاص طور پہ جو یہ مغرب ممالک میں رہنے والے ہیں، یہ نماز کو، بلکہ کچھ علماء نے تو یہ کہا کہ یہ بہتر بھی ہے کہ ایک نماز وہاں کی رات کے مطابق پڑھ لی جائے اور ایک نماز اپنی رات کے مطابق، اپنے علاقے کی رات کے مطابق پڑھ لی جائے، یہ بہتر ہے. اچھا یہ بھی ابھی آ گیا کہ موت کا علم اگر اگلے دنوں میں ہوا تو کیا نماز بیشتِ قبر پڑھی جا سکتی ہے جبکہ اس کی تدفین ہو چکی ہے؟ تو یہ جواب اس کا آ گیا کہ نہیں، اس طرح سے نماز بیشتِ قبر کا وقت گزر گیا ہے، اب نماز ہدیہ میت پڑھ سکتی ہیں. اور ایک یا دو راتوں والا مسئلہ جو ہے، وہ آیت اللہ خوئی نے خاص طور پہ لکھا ہے کہ ایک راتیں یا دو راتیں اگر گزر جائیں اس کے بعد نہیں پڑھی جا سکتی، لیکن ایک یا دو راتوں کی حد تک نماز بیشتِ قبر کو پڑھا جا سکتا ہے. لیکن آیت اللہ سیستانی نے تو بہرحال عمومی طور پر یہ لکھا ہے کہ بس تدفین والی رات اس کو پڑھا جائے اور باقی دنوں میں اس کو نہ پڑھا جائے. اچھا کیا ایک سے زائد مرحومین کے لیے ایک ہی نماز بیشتِ قبر پڑھ سکتے ہیں؟ یہ بھی ابھی آگیا اس سے پہلے کہ بہت سے مومنین ایک ہی دن میں دنیا سے انتقال کر جاتے ہیں، تو کیا سب کے لیے پڑھ سکتے ہیں؟ تو یہ جواب ابھی آ گیا کہ اگرچہ ایک مرحوم کے لیے ایک ہی نماز بیشتِ قبر پڑھی جاتی، لیکن پھر بھی رجائے مطلوبیت کی نیت سے بہت سارے مومنین کے لیے بھی ایک ہی نماز بیشتِ قبر پڑھ، ایک کے لیے تو مشخص کر لیں کہ یہ تو نماز بیشتِ قبر میں ایک فلاں معین مومن کے لیے پڑھ رہی ہوں، اور اس کے علاوہ جو ہے رجائے مطلوبیت کی نیت سے جو ہے اس کا ثواب دیگر مومنین کو بھی ہدیہ کیا جا سکتا ہے، یا سب کے لیے اجتماعی طور پر رجائے مطلوبیت کی نیت سے ایک ہی نماز پڑھی جا سکتی. دیکھیں بہت ساری چیزیں ایسی ہیں نا کہ ایک چیز کے لیے ایک ہی ہو سکتا ہے. جیسے کہا جاتا ہے کہ عقیقہ، بہت سے لوگ پوچھتے ہیں کہ جناب عقیقے، ہم عقیقہ ایک بچے کا کرنے جا رہے ہیں، تو دو بچوں کا عقیقہ ایک ہی جانور میں کر سکتے ہیں یا نہیں؟ تو جواب ہے کہ نہیں کر سکتے. ایک عقیقہ میں ایک ہی شخص کی طرف سے ایک عقیقہ کا جانور قربان ہو سکتا ہے، دو اگر عقیقے کرنے ہیں دو الگ الگ بچوں کو، دو جانور قربان کرنے پڑیں گے. یعنی ایک ہی کے اندر دو چیزیں شامل جو ہے وہ نہیں ہو سکتی کہ دو افراد یا تین افراد یا گھر کے تمام افراد کا عقیقہ ایک ہی جانور میں ہو جائے، ایسا نہیں ہو سکتا. اسی طریقے سے ایک نماز بیشتِ قبر ایک ہی مومن کے لیے پڑھی جائے گی، البتہ رجائے مطلوبیت کی نیت سے جائز ہے. جی جی ہاں، سورہ قدر 10 دفعہ پڑھنی، بالکل. اچھا اب ایک ہے کہ ایک مشہور بھی ہوتی ہے بات کہ کیا نماز بیشتِ قبر کی اپیل کی جا سکتی ہے تاکہ بڑی تعداد میں لوگ اس نماز کو پڑھیں؟ تو علماء فرماتے ہیں کہ ویسے اگر دیکھیں تو اگر تمام مومنین میں سے فقط کوئی ایک شخص بھی نماز وحشت قبر ایک مومن کے لیے پڑھ دے تو اس کے لیے کافی، ایک بھی کافی. البتہ یعنی اس کے لیے بہت ماس لیول پر اپیلیں کرنا یعنی کی جا سکتی ہیں، اس کو روکنا بھی اس لحاظ سے نہیں چاہیے کہ ہر شخص، کیونکہ اس میں ہر شخص کے پڑھنے والے کا بھی ابھی آپ نے اجر و ثواب سنا ہے کہ اس کا ثواب بھی دگنا ہو جاتا ہے اور اس کے نامہ اعمال کے اندر بھی کتنا ثواب لکھا جاتا ہے، تو اس میں اس لحاظ سے کوئی حرج نہیں ہے. اور بہت سارے افراد، بلکہ آیت اللہ ناصر مکارم شیرازی نے تو یہاں تک لکھا ہے کہ ایک آدمی کے لیے ایک شخص ایک معین کر کے نماز وحشت قبر پڑھ لے اور باقی جو افراد پڑھیں اسی شخص کے لیے وہ رجائے مطلوبیت کی نیت کرے. تو بہرحال یہ کہ ایک شخص کے لیے ایک نماز کافی ہے، البتہ یہ کہ زیادہ افراد بھی اگر پڑھیں تو رجائے مطلوبیت کی نیت سے پڑھ سکتے ہیں، اس کے اندر کوئی حرج نہیں. نہیں واجب کیوں ہوگا، خود نماز وحشت قبر ہی مستحب ہونا اس کا ثابت نہیں ہے، تو صرف اعلان سن کر ہم پہ واجب نہیں ہوتی کوئی چیز. البتہ یہ ہے کہ ایک خود ہی انسان کو شوق پیدا ہوتا ہے ثواب لینے کا، ایک موقع اس کے ہاتھ میں آ جاتا ہے تو ضرور پڑھ لے. اچھا اب جیسے کہ ابھی آپ نے سنا کہ طلوع فجر تک مسلسل اس کے نام اعمال میں نیکیاں لکھی جاتی رہتی ہیں اور 40 درجات میں اس شخص کے اضافہ ہوتا ہے جو شخص بھی نماز وحشت قبر پڑھتا ہے، تو اس لحاظ سے کوئی ایسی سننے کو آتی ہے تو بہرحال انسان کو چاہیے کہ وہ نماز وحشت قبر پڑھے. اچھا ایک چیز اور بھی مشہور ہے کہ مستحب یہ کہ نماز وحشت قبر میں 40 کا عدد مکمل کیا جائے، ایک چیز مشہور ہے. تو اس بات میں کس قدر صداقت ہے؟ علماء فرماتے ہیں کہ اس کی کوئی شرعی حیثیت نہیں ہے، اس بات کی اس کا کوئی شرعی پروف نہیں ہے، اور کہ 40 لوگ ہی اس کو پڑھیں. بہت سے لوگ تو باقاعدہ اس لحاظ سے وصیت کر کے بھی جاتے ہیں اور کہتے ہیں کہ نماز وحشت قبر کے لیے ہمارے مال سے 40 مومنین سے نماز وحشت قبر پڑھوائی جائے. تو اگرچہ وہ صحیح ہے، وہ بھی پڑھ سکتے ہیں، اس میں کوئی حرج کی بات نہیں ہے، لیکن بہرحال یہ کہ 40 کے عدد کی کوئی، یعنی شریعت نے اس بات کا تقاضا نہیں کیا گیا ہے کہ آپ 40 کا عدد مکمل کریں. ایک شخص کے لیے بس ایک نماز جو ہے اس لحاظ سے کافی. اچھا کیا ایک مرحوم کے لیے ایک ہی شخص کئی بار نماز وحشت قبر پڑھ سکتا ہے؟ مثلا اس کے قریبی رشتہ دار ہیں، وہ چاہ رہے ہیں کہ نہیں، میرا ظاہر قریبی ہوتے ہیں تو ان سے جذباتی افیلیشن بھی زیادہ، ایک دفعہ ہم نے پڑھ لی لیکن دل کو قرار نہیں آ رہا، ہم چاہتے ہیں اسے اور فائدہ ملے، ایک اور دفعہ پڑھیں، ایک اور دفعہ دل چاہ رہا ہے، تین تین دفعہ مثلا پڑھ رہے ہیں. تو کیا ایک ہی مرحوم کے لیے ایک ہی شخص کئی بار نماز وحشت قبر پڑھ سکتا ہے؟ تو جواب یہ ہے کہ رجائے مطلوبیت کی نیت سے پڑھ سکتا ہے. رجائے مطلوبیت والی نیت یعنی امید ثواب میں انشاءاللہ پروردگار، کیونکہ نماز بہرحال ایک اچھی چیز ہے تو اس کا ثواب اور فائدہ مردے کا بڑھتا چلا جائے، خود اس کے لیے بڑھتا چلا جائے. البتہ مستحب ہونے کی نیت نہیں کرے گا کہ اللہ نے کہا ہے کہ بار بار نماز وحشت قبر پڑھو، یہ والی نیت نہیں، بلکہ اپنی طرف سے ہم اس کو ایک امید ثواب کے اندر عمل کو انجام دینا چاہتے ہیں، اس میں بھی کوئی حرج نہیں ہے. پھر ابھی ایک سوال آیا سے پہلے ہوا تھا کہ کیا نماز وحشت قبر کو اجرت دے کر پڑھوا سکتے ہیں؟ اچھا ہمارا پیسے دے کر پڑھوانا اور دوسرے کسی فرد کا پیسے لے کر اجرت پہ اس نماز کو پڑھنا، یہ جائز تو ہے، جائز تو ہے، لیکن علماء فرماتے ہیں کہ بہرحال اجرت کے عنوان سے اس کو نہ لیا جائے اور نہ دیا جائے، بلکہ دینے والا بخشش اور احسان کی نیت سے دے، اجرت کے طور پہ نہ دے، بہتر یہ ہے. یعنی جائز ہے پھر بھی، لیکن بہتر یہ ہے. مثلا کسی سے آپ نے کہا کہ مولانا صاحب آپ نماز وحشت قبر پڑھ دیجئے گا میرے فلاں رشتہ دار کے لیے، انہوں نے کہا جی جی ٹھیک ہے، پیسوں ویسوں کی کوئی بات نہیں ہوئی اور انہوں نے نماز وحشت قبر پڑھ دی، تو اس کے بعد آپ ہدیے کے عنوان سے ان کو نماز وحشت قبر کے وہ پیسے دے دیجئے، اور وہ شخص بھی لینے والا بھی ہدیے کے عنوان سے اس کو قبول کرے، یہ بہتر شمار کیا گیا ہے کہ یہ والی نیت ہی ہوں، اس کے اندر اجرت والی بات نہ آئے. لیکن بہرحال اگر اجرت کے طور پر بھی ہو تو جائز ہے، یعنی اس میں کوئی ویسی حرج نہیں ہے کہ ایک مناسب اور افضلیت والی بات بتائی گئی. اچھا اگر اجرت طے کر لی، مثلا بہت سے ہوتا ہے نا کہ فلاں رشتہ دار کی ہمارے طبیعت بہت خراب ہے اور آئی سی یو میں ہے اور ڈاکٹروں نے جواب دے دیا ہے، اب کوئی مولانا صاحب آئے آپ نے کہا مولانا صاحب اتنی اجرت دوں گا، آپ طالب علموں وغیرہ سے کہہ دیجئے گا اتنی تعداد کے اندر ان کے لیے نماز وحشت قبر پڑھ لیں، مولانا صاحب کو آپ نے پیسے دے دیے، وہ پیسے لے کے چلے گئے، اور ظاہر ہے کہ زندگی اور موت اللہ کے ہاتھ میں. بہرحال کئی دنوں بعد پھر ان صاحب کا جن کے متعلق کہا تھا انتقال ہوا. اب یہ جس نے اجرت لی تھی یہ بھول گیا اس رات کو پڑھنا. اب پہلی رات نکل گئی، اب اسے بعد میں یاد آ رہا ہے، تو کیا یہ کر سکتا ہے کہ بعد میں، کیونکہ اجرت لے چکا ہے، اب بعد میں نماز وحشت قبر پڑھ لے؟ اب علماء نے کہا نہیں، اجرت لینا اس کا جائز نہیں ہوگا. یا تو مالک کو راضی کرے، یا مالک سے معاف کروائے، یا اس کو پیسے واپس کرے. اور اگر مالک نہیں مل رہا، پتہ نہیں جس نے کہا تھا وہ کہاں چلے گئے، اب ہمارا ملاقات بھی ان سے نہیں ہو رہی ہے، تو یہ پیسہ مجھول المالک کے حکم میں ہوگا، اور حاکم شرع کی اجازت سے اصل مالک کی طرف سے صدقہ کرنا پڑے گا. تو بہرحال کیونکہ ایک لحاظ سے تمام باتیں مکمل ہو جائیں نماز وحشت قبر کے اعتبار سے، کہ اگر کوئی شخص، کیونکہ مختلف جگہوں پہ لوگ اس کو سنتے ہیں، یا جو نماز وحشت قبر اجارے کے طور پر بالفرض اگر کر رہا ہے، تو اس کو تدفین والی رات ہی اس کو پڑھنا ہے. وہ رات اگر اس نے اس طرح کسی بھی وجہ سے نکال دی، تو یہ اس پیسے کا مالک نہیں بنے گا. جو اجرت اس نے اس رات کی طے کی ہے، پھر یا تو مالک کو راضی کرو، یا اس سے معاف کرواؤ، یا اس کو واپس کرو. نہیں مل رہا تو مجھول المالک کے عنوان سے اصل مالک کی طرف سے ان پیسوں کو صدقہ کرو. یعنی کھا نہیں سکتے، نہ نماز وحشت قبر بعد میں آپ پڑھ سکتے ہیں کہ بھائی ٹھیک ہے اس وقت تو میرا نکل گیا موقع، میں اجرت بھی لے چکا ہوں، تو میں بعد میں اس نماز کو پڑھ دیتا ہوں، ثواب تو مل ہی جائے گا. نہیں، ایسا نہیں کر سکتے. ابھی وہ بھی آ رہا ہے آگے، ساری چیزیں مکمل ہوں گے ابھی خالق. اچھا، کیا بہت سے افراد کی طرف سے اجارہ لے کر ایک ہی نماز وحشت قبر پڑھ سکتے ہیں؟ بہت سے دیکھے لوگوں کے متعلق یہ بات آتی ہے، وہ کیا کرتے ہیں کہ مثلا ایک ہی، جیسے ہوتا ہے نا کہ آپ سنتی ہیں کہ ایک ہی خاندان کے 20 افراد مثلا جو وہ ہو گئے کسی حادثے میں، کریش ہو گیا جہاز، اور بہت ساری وجوہات سے، تو اب وہ لوگ ان اجارے کے اوپر نماز وحشت قبر جو ہے وہ پڑھوا رہے ہیں. اب مثلا 20 افراد کا اجارہ ایک شخص کو دے دیا گیا، اس نے کہا کہ 20 افراد کا اجارہ اس نے لے لیا پیسے، لیکن ایک ہی نماز وحشت قبر پڑھ کر سب کو اس کا ثواب ہدیہ کر دے، یا سب کی طرف سے پڑھ دے، تو یہ کافی نہیں. یعنی اس کو جتنی اس نے اجارے لیے ہیں اتنی ہی نماز وحشت قبر پڑھنا پڑیں گی. یعنی جتنے اجارے ہیں اتنی ہی نمازیں پڑھنا ہے. یعنی یہ نہیں کر سکتا کہ سب کی طرف سے ایک ہی نماز جو ہے وہ پڑھ دے. اچھا، اب ایک سوال اس کے اندر یہ بھی کہ نماز وحشت قبر کو جماعت سے پڑھا جا سکتا ہے؟ جواب ہے کہ نماز وحشت قبر جماعت سے نہیں پڑھی جا سکتی. اچھا، پھر ایک اور سوال آتا ہے کہ دیگر مسالک میں بھی کیا نماز وحشت قبر کا کوئی تصور ہے؟ تو جواب یہ ہے کہ دیگر مسالک جو ہیں، یعنی فقہ جعفری کے علاوہ، ان میں نماز وحشت قبر کا کوئی تصور نہیں، بلکہ کچھ مسالک تو باقاعدہ اس نماز کا نام لے کر اس کو بدعت بھی قرار دیتے ہیں. اور اب میں اس کی تفصیل میں نہیں جا رہا، لیکن بہرحال یہ عمومی طور پر ہے، لیکن ہمارے ہاں باقاعدہ اس کی روایات موجود ہیں اور اس کے ثواب اور فوائد جو ہیں وہ بتائے گئے. کیا غیر شیعہ مسلمان کی نماز وحشت قبر پڑھی جا سکتی؟ تو اس کا جواب ہے کہ جی ہاں، غیر شیعہ مسلمان کی نماز وحشت قبر بھی پڑھی جا سکتی ہے، بشرط ہے وہ بلکہ ناسبی، وہ تو مسلمان ہی نہیں ہے، لیکن چلیں اس میں اضافہ کر دیتے ہیں، اگر ناسبی نہیں ہے. ناسبی سے مراد دشمن اہل بیت، ایسا دشمن اہل بیت جو علل اعلان رسول و امام سے اپنی دشمنی کا اظہار کرے، معاذ اللہ، وہ تو کافر ہے، وہ تو اس کو بلکہ مسلمان کے زمرے میں نہیں آتا. یعنی ناسبی کے لیے نہیں پڑھی جا سکتی، لیکن غیر شیعہ مسلمان کے لیے نماز وحشت قبر پڑھی جا سکتی. دیکھیے، بہت سارے افراد ایسے ہیں کہ جن تک حق نہیں پہنچا، انہیں مستضعف کہا جاتا ہے. بہت سے لوگوں تک حق بات نہیں پہنچی ہے اور ولایت امیر المومنین کے قائل نہیں ہیں. تو بہرحال پروردگار عالم، اور کچھ روایت سے یہ بات بھی پتہ چلتی ہے اور اس کے واقعات بھی ہیں اور جو علماء نے نقل کیے ہیں، کہ قبر میں جانے کے بعد ایسے غیر متعصب افراد جو ہیں جن تک حق نہیں پہنچا ہے، ان کو قبر میں ولایت علی کی تعلیم دی جائے گی. اور اللهم صل على محمد وعلى محمد. تو وہاں جب وہ تعلیم مکمل کر لیں گے، اس کے بعد پھر داخل جنت کیے جائیں گے. اور کچھ کے لیے میدان قیامت کے لحاظ سے بھی ہے کہ حق ان کے سامنے وہاں جا کر پیش کیا جائے گا، फिर ये सवाल पैदा होता है, वो तो कबर कयामत ये सब कुछ देखकर आ गए हैं, वो तो फौरन कबूल कर लेंगे। तो उलमा कहते हैं उन्हें फितरत दुनिया पर बाकी रखकर उनके सामने हक को पेश किया जाएगा, यानी ये नहीं कि वो चीजें देख ली तो फौरन जिस तरह का आदमी डर के मारे बहुत सी चीजें कबूल कर लेता है, नहीं, फितरत दुनिया पर बाकी रखकर। तो बहरहाल इस तरह की चीजें हैं। तो गैर शिया मुसलमान के लिए भी, हत्ता कि अगर किसी हद तक ये कहें कि कोई आदमी नासिब ही नहीं है, लेकिन वो मुख्तलिफ वजूहत से प्रोपेगेंडे के जेर असर आकर मसलन कहीं कहीं शियों की मुखालिफत भी करता आपको नजर आया था, कुछ मुतासिब भी आपको लगता था, तब भी जायज है कि उसके लिए नमाज वहशत कब्र पड़ी जाए। जायज यानी हराम की हद तक बात अभी तक नहीं, जब तक के नासिबी ना हो, नासिबी के लिए नहीं पड़ी जा सकती। हत्ता के एक दफा हमने जब कजा नमाजों के वालिदैन की कजा नमाजों के मसले बताए थे, उसमें भी आया था कि अगर बेटा जो है वो शिया है और उसके बड़ा बेटा शिया और वालिद उसके गैर शिया मुसलमान थे, तो वैसे तो बड़े बेटे पर बाप की कजा नमाज और रोजे अदा करने जरूरी होते हैं, लेकिन बाप अगर गैर शिया था तो उसके नमाजों की कजा और रोजों की कजा वाजिब नहीं होती, लेकिन फिर भी अगर करवाना चाहे तो करवा सकता है। लेकिन यह कि इसी तरीके से नमाज वहशत कब्र का भी है कि गैर शिया मुसलमान के लिए भी नमाज वहशत कब्र पढ़ी जा सकती। क्या गैर शिया के लिए सूरह फातिहा तिलावत कुरान सदका या नमाज भी हदिया की जा सकती है? तो इसका जवाब है कि जी हां, सूरह फातिहा भी उनके लिए पढ़ सकते हैं, तिलावत कुरान भी कर सकते हैं और सदका भी दे सकते हैं और दो रकअत नमाज पढ़ के उनको हदिया भी कर सकते हैं। इनमें इसमें कोई नहीं चीज नहीं है, सब चीजें इसके अंदर जायज है। और इसी तरीके से गैर शिया मुसलमान की नमाज जनाजा भी पढ़ी जाती है, अलबत्ता इसकी फिलहाल हम इस तफसील में नहीं जा रहे। क्या किसी शहीद की नमाज वहशत कब्र भी पढ़ी जा सकती है? तो जवाब है कि जी हां, अगर कोई शख्स शहीद हुआ है तो शहीद के लिए भी नमाज वहशत कब्र है। देखिए, नमाज वहशत कब्र असल में नमाज एक लिहाज से हदिया वाली चीज है, एक तोहफा भेजा जाता है, और घबराहट और वहशत तो देखिए एक मासूम और बेगुनाह को भी होती। जैसे कहा जाता है ना कि अगर बिल्कुल जिसने कोई गुनाह भी नहीं किया, जो कसूरवार भी नहीं, अदालत के कटहरे में खड़ा होने से वो भी डरता है, यानी बिल्कुल यानी जरूरी नहीं कि गुनाहगार ही कोई सब चीजें हो। तो बहरहाल उसका जो सवाब फायदे पहुंचाने के एतबार से शहीद भी अगर कोई शख्स हुआ है तो उसके लिए भी नमाज वहशत कब्र जो है वो पढ़ी जा सकती है कि उसको उसका सवाब मिलेगा। इसी तरह से क्या नाबालिग बच्चे की, मसलन नाबालिग बच्चा इस दुनिया से चला गया, क्या उसके लिए भी नमाज वहशत कब्र पढ़ सकते हैं? जवाब ये कि पढ़ तो सकते हैं, अलबत्ता इसकी जरूरत नहीं, बल्कि ये मशरू नहीं। अगर कोई शख्स मशरूयत की नियत से, यानी शरीयत ने इसका हुक्म दिया, इस नियत से पढ़े तो शायद गुनाहगार भी हो जाए। तो बहरहाल, लेकिन ये कि बहरहाल अगर ये नियत नहीं है, एक अमूमी तौर पर रिजाए मतलूबियत की नियत से नाबालिग बच्चे के लिए भी अगर नमाज वहशत कब्र हो तो उसको भी सवाब हदिया ये सब उसकी कब्र में पहुंचेगा, जिससे वो खुश होगा, उसकी रूह खुश होगी। तो इस उनवान से नमाज वहशत कब्र को पढ़ा जा सकता है। इसी तरीके से नमाज वहशत कब्र को चलते फिरते भी पढ़ सकते हैं। इतना वक्त नहीं हमारे पास एक जगह खड़े होने का, लेकिन किसी जगह में जाना है, कोई चीज लेने के लिए ड्राइव करते हुए जाना है, तो वजू करके और बैठकर भी या सवारी पर भी नमाज वहशत कब्र को या चलते फिरते भी पढ़ा जा सकता है। अलबत्ता ये रहे कि दिमाग में कि नमाज वहशत कब्र में कुनूत पढ़ने का इस्तेबाब साबित नहीं, क्योंकि रिवायत में के तरीकों में कुनूत आया नहीं। अलबत्ता अगर कोई हाथ उठाकर बाउनवाने दुआ पढ़ ले तो उसके अंदर हर्ज नहीं है, लेकिन कुनूत की कसद ना करे कि ये मैं कुनूत के तौर पर, बल्कि हाथ उठाकर दुआ के उनवान से पढ़ सकता है। और नमाज वहशत कब्र के लिए अजान और अकामत भी नहीं, यानी कोई शख्स अजान और अकामत देना भी चाहे कि मैं अपने तौर पर एक सवाब लेने के लिए अजान और अकामत कहूं तो शायद ही गुनाह भी हो जाए, तो अजान और अकामत नहीं है इसके लिए। और एक मसला यह भी है, बाज़ोकात यह होता है कि क्या नवाफिल यौमिया के साथ नमाज वहशत कब्र का तदाखुल कर सकते हैं? मसलन ये कि नमाज नाफिल मगरिब आप पढ़ रही थी, तो आपने सोचा कि इसी के अंदर ये भी दो रकत, दो दो रकत करके चार रकतें हैं नाफिल मगरिब की, तो हम दो रकत नाफिल मगरिब की नियत के साथ ही अगर हम दो रकत नमाज वहशत कब्र की भी नियत कर लें तो क्या ऐसा किया जा सकता है? तो बाकायदा इसको लिखकर भी पूछा गया। अपील से तो वहां से जवाब आया कि ये बात बहुत बईद है, यानी ऐसा नहीं किया जा सकता, यानी नवाफिल यौमिया के साथ नमाज वहशत कबर का तदाखुल ये ना किया जाए। चलें कि जिसको समझ नहीं आया इसको रहने दें। अच्छा, उलमा ने एक चीज और भी किताबों में नकल की कि वहशत कबर के लिए तो ये नमाज ही है और वहशत कबर को दूर करने वाला भी एक अमल है, और वो है कि अगर इंसान कामिल तरीन रुकू करे, कामिल तरीन रुकू। हमारे पांचवें इमाम इमाम मोहम्मद बाकिर अलैहिस्सलाम फरमाते हैं कि जो शख्स भी कामिल तरीन रुकू करेगा कब्र में उसको वहशत नहीं होगी। अच्छा, कामिल तरीन रुकू, इसके लिए थोड़ा सा आपको पीछे जाना पड़ेगा, जहां हमारे रुकू की गुफ्तगू हुई थी बेहतरीन नमाज कैसे पढ़े में, वहां पर इसके तरीके भी बताए थे कि कौन कौन से ऐसे मुस्तहबात हैं, कुछ खास दुआ है रुकू के अंदर आखिरी रकत के आखिरी रुकू में खास तौर पर पढ़ने की, कि जो इमाम ज़माना ने आयतुल्ला मरशी नजफी को तालीम की थी, और इस तरह से उस कामिल तरीन रुकू के अंदर रुकू को तूल दिया जाए, रुकू की कुछ खास मुस्तहब दुआएं जो है वो पढ़ी जाए, तो इसको कहा जाता है कि कामिल तरीन रुकू, तो नमाज तो उसकी कब्र में वहशत नहीं आएगी। पांचवें इमाम बात बयान फरमाती तो नमाज वहशत ही नहीं बल्कि आम जिंदगी का भी एक अमल ऐसा है जिससे आप रोजाना भी कर सकते हैं, जिससे कब्र में वहशत दाखिल ना हो। अच्छा, अब देखिए इतनी अहम है ये, बहरहाल ये नमाज के उरफा इस नमाज को रूहानियत को बढ़ाने के लिहाज से जो दस्तूरुल अमल दिए जाते हैं उसके अंदर भी तहरीर फरमाया है और लोगों को बताते हैं। जैसे मुल्ला हुसैन कोली हमदानी, मुल्ला हुसैन कोली हमदानी ने बाकायदा ये चीज बताई है, और मुल्ला हुसैन कोली हमदानी इतने अजीम आलिम जो है वो गुजरे हैं कि इनके शागिर्दों में थे आयतुल्ला जवाद मलकी तबरेजी, जो इमाम खुमैनी के इरफानियत के उस्ताद थे आयतुल्ला जवाद मलकी तबरेजी, ये मुल्ला हुसैन कोली हमदानी के शागिर्द थे, और मुल्ला हुसैन कोली हमदानी अपने शागिर्दों को बाकायदे दस्तूरुल अमल देते थे छह चीजों का। कहते थे अगर तुम्हें अपनी रूहानियत कभी करनी तो तुम इन छह चीजों के ऊपर अमल करो। वो कौन सी छह चीजें थी? एक तो कहते थे जिक्र यूनुसिया, इसको जितनी दफा कसरत के साथ पढ़ सको, ला इलाहा इल्ला अल्लाह ला इलाहा इल्ला सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन वाला। दूसरा शबे जुमा 100 मरतबा सूरह कदर पढ़ो। तीसरा असर जुमा, यानी जुमे के दिन असर के वक्त 100 मरतबा सूरह कदर पढ़ो। ज़ियारत आशूरा रोज पढ़ो। नमाज अव्वल माह, जब भी महीने की शुरुआत हो अव्वल माह। और छठी चीज थी नमाज वहशत कब्र रोजाना पढ़ो, यानी बाकायदा इस अमल को नमाज वहशत कब्र को रूहानियत के अंदर दखील समझते थे। यानी अगर कोई शख्स रोजाना इसको पढ़े तो यानी दस्तूरुल अमल के तौर पर अपने शागिर्दों को रूहानियत कवी करने के लिए इसकी तालीम दी जाती थी। तो बहरहाल ये बहुत ही अजीम एक सवाब को हासिल करने वाली चीज है। इसके तमाम फिकी अहकाम, तमाम इसके फजाइल और बरकत ये आपने सुने, और उम्मीद है कि काफी हद तक इसमें नमाज वहशत कब्र का चीजें और मसाइल आपको क्लियर हो गए होंगे। इंशाल्लाह अगली क्लास में नमाज गुफैला और नमाज जाफर तैयार और कुछ और मुस्ताब नमाजों का इसी तरीके से मसाइल और अहकाम अगली नशिस्तों के अंदर बयान होंगे। वसल्लल्लाहु अला मुहम्मद व आलिहि तय्यिबीन अत्तहीर।
برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله